العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام سبق آموز خبریں لیے حاضر ہوں. آج بھی آپ کے لیے کئی خبریں ہیں, کچھ ویڈیوز ہیں, ڈاکٹرز کے تاثرات ہیں اور بھی بہت کچھ ہے. ساتھ ہی ساتھ آپ کی کالز اور آپ کے میسیجز وغیرہ بھی ہمارے اس پروگرام کا حصہ بنتے ہیں. سب سے پہلے یہ کہ آج کیا دکھایا جائے گا, اس کی کچھ جھلکیاں دکھاتے ہیں, مگر آقا دو جہاں صلی اللہ تعالی علیہ وسلم پر درود پاک پڑھنے کی فضیلت سنا دیتا ہوں کہ اللہ کے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا, جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ تعالی اس پر 10 رحمتیں نازل فرماتا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آئیے دیکھتے ہیں آج کے پروگرام میں کیا کیا دکھایا جا سکتا ہے.
دنیا بھر میں شراب پینے کے باعث ہر 10 سیکنڈ میں ایک شخص کی موت ہو جاتی ہے.
الکول ایک دفعہ لیور خراب کر دے تو پھر باتیں جو ہیں وہ بہت آگے چلی جاتی.
ترکمانستان کے صحرا میں ایک بہت بڑا گڑھا ہے جس کا سائز ایک فٹ بال گراؤنڈ کے لگ بھگ ہے. ٹماٹو کے ریلوے اسٹیشن پر اترتے ہی یہ اعلان سنائی دیتا ہے کہ چلتے وقت اسمارٹ فون کے استعمال پر پابندی ہے. قبرستان میں شادی کی تقریب منعقد کرنے کی اجازت کیسی دی جا سکتی ہے؟ جاپان کے جنوب مغربی علاقوں میں طوفانی بارشوں اور سیلاب سے اموات کی تعداد 56 ہو گئی ہے.
رشتے داروں نے وینٹیلیٹر کا پلگ نکال کر ایئر کولر لگا دیا, مریض ہلاک.
چین میں طوفانی بارشوں اور سیلاب کی تباہ کاریاں جاری ہیں.
اس بات کا انکشاف ایک تازہ تحقیق میں ہوا کہ یہ پلاسٹک کے ذرات زمین اور پانی سے پھلوں اور سبزیوں میں شامل ہو جاتے ہیں.
آج کل بیشتر افراد کی غذا میں شامل ایک جز خاموش قاتل کی طرح کام کرتا ہے. روس کے ایک گوشے میں کولا سپر ڈیپ زمین پر سب سے گہرا سوراخ ہے جو انسان کا کھودا ہوا ہے, جہاں سے خوفناک آوازیں نکلتی ہیں.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. سب سے پہلے ہم آپ کو شراب کے تعلق سے ایک ڈاکیومنٹری دکھائیں گے. جی ہاں, شراب ایک ہمارے معاشرے کا ناسور یہ بن چکی ہے, شراب کی عادت. اللہ تعالی ہمیں اس عادت بد سے بچا کر رکھے, اور جو بدقسمتی کے ساتھ اس عادت میں مبتلا ہیں اللہ تعالی انہیں اس سے نجات عطا فرمائے. شراب حرام, جہنم میں لے جانے والا کام ہے, اور برائیوں کی ماں ہے, اللہ کی ناراضی کا سبب ہے, رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم کو ناراض کرنے والی عادت ہے. دنیا اور آخرت کی تباہی اور بربادی اس شراب کی عادت میں چھپی ہوئی ہے. اس قدر اس کی معلومات ہے, اس قدر معلومات ہے. ہماری سوسائٹی میں اس کو برا ہی سمجھا جا رہا ہے. جب سگریٹ اتنی بد اخلاقی کی حد تک پہنچ جاتی ہے تو پھر شراب کا عالم کیا ہوگا. مگر اس قدر اس موضوع پر بیان کیے جاتے ہیں, قرآن کریم میں اس کی مذمت موجود ہے, حدیثوں میں اس کی مذمت موجود ہے, فقہاء کرام کتابیں بھری ہوئی ہیں, بچپن سے سنتے آ رہے ہیں شرابیوں کی صحبت میں نہ بیٹھو, جواریوں کی صحبت میں نہ بیٹھو, یوں 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 یوں. لیکن جب ہم غور کرتے ہیں شراب کے تعلق سے اور جب اس کے ہم اعداد و شمار لیتے ہیں تو اس قدر اس کی کہتے ہیں کہ اضافہ ہو رہا ہے اس برائی میں کہ میرے سامنے جو اس پر رپورٹ رکھی ہوئی ہے, صرف پاکستان کی بات کروں تو پاکستان میں قریب 2 کروڑ لوگ شراب کے عادی ہیں, شراب پیتے ہیں. جی ہاں, یہ بڑی تعداد ہوتی ہے. اگر یہ حالت یہاں کی ہے, سوچئے کہ دیگر ممالک کا عالم کیا ہوگا جو بالکل ہیں ہی مطلب کہ جہاں اسلام و دین کے معاملات میں بہت دوری واقع ہے یا وہ مسلمان ملک ہی نہیں ہے، اور وہاں کیا جہاں شراب بھی لیگل کسی سطح پر بنا دی جاتی ہے، ان جگہوں کا علم کیا ہوگا؟ اچھا، اب شراب کی نحوست اور اس کی تباہی و بربادی تو اپنی جگہ ہے اور لوگ تو مبتلا ہیں، ایک اور بری خبر یہ ہے کہ اس میں عورتوں کا اضافہ ہوتا چلا جا رہا ہے۔ جی ہاں، تقریباً میری معلومات کے مطابق قریب 40 لاکھ کے قریب خواتین، 2 کروڑ میں سے 40 لاکھ کے آس پاس عورتیں ہیں، لیڈیز ہیں، فیمیل ہیں، خواتین تو نیک خاتون کو کہتے ہیں، تو فیمیل ہیں، لیڈیز ہیں جو یہ شراب کی عادت میں مبتلا ہیں۔ مزید تفصیل میں انشاءاللہ آپ کو بیان کرتا ہوں، لیکن اس سے پہلے آئیے شراب کے تعلق سے ایک ڈاکیومنٹری دیکھتے ہیں۔
دنیا بھر میں شراب پینے کے باعث ہر 10 سیکنڈ میں ایک شخص کی موت ہو جاتی ہے۔ الکحل سے ہلاک ہونے والوں کی تعداد ایڈز، ٹی بی اور تشدد کے واقعات سے مرنے والوں سے بھی زیادہ ہے۔ عالمی ادارہ صحت کے مطابق شراب نوشی سے سالانہ 33 لاکھ افراد موت کا شکار ہو جاتے ہیں۔ شراب پینے کا نتیجہ گردوں کے فیل ہونے، نابینا ہونے، منہ، گلے اور جگر کے کینسر اور موت ہو جانے کی صورت میں سامنے آتا ہے۔ یورپی کمیشن اور ورلڈ ہیلتھ آرگنائزیشن کی رپورٹ کے مطابق شراب نوشی کے مضر اثرات صحت کے 200 اصولوں کے ساتھ تعلق رکھتے ہیں، اور 40 بیماریاں ایسی ہیں جس کی وجہ شراب ہے۔ روس میں بڑی تعداد میں نوجوانوں کی جلد موت کی بڑی وجہ کثرت شراب ہے، جس کے باعث نوجوان کم عمری میں ہی مختلف بیماریوں میں مبتلا ہو کر موت کا شکار ہو جاتے ہیں۔ جبکہ WHO کے اعداد و شمار کے مطابق سب سے زیادہ شراب یورپ میں پی جاتی ہے۔ یورپ میں شراب کے عادی لوگوں میں مرد اور عورتیں دونوں ہی شامل ہیں۔ عورتیں اکثر تنہائی کا شکار ہونے پر شراب نوشی اور سگریٹ نوشی شروع کر دیتی ہیں۔ مشرقی یورپی ممالک میں بالغان سالانہ اوسطاً 14.5 لیٹر الکوہل پی جاتے ہیں، جبکہ دنیا میں سب سے زیادہ الکوہل انڈیا کے لوگ استعمال کرتے ہیں۔ انڈیا میں شراب کا عادی ایک شخص سال میں 33 لیٹر الکوہل پی جاتا ہے۔ گزشتہ دنوں انڈیا میں لاک ڈاؤن کے دوران شراب نہ ملنے کے باعث خودکشی کے واقعات رپورٹ ہوئے، جبکہ انتظامیہ نے جب شراب کی شاپ کھولنے کی اجازت دی تو شراب خریدنے کے لیے بڑی تعداد میں لوگ امڈ آئے اور وائن شاپ پر قطاریں لگ گئیں، جبکہ ان قطاروں میں عورتیں بھی شامل تھیں۔ اس صورتحال پر انڈین میڈیا نے بھی آواز اٹھائی اور اس کو رپورٹ کیا گیا۔ عالمی ادارہ صحت کے مطابق امریکہ میں شراب نوشی کے باعث سالانہ 88,000 افراد کی اموات ہوتی ہیں۔ امریکہ میں شراب نوشی کرنے والے 10,000 افراد روڈ حادثات میں مارے جاتے ہیں۔ UK میں سالانہ 8,697 افراد شراب نوشی کے باعث ہلاک ہو جاتے ہیں۔ برطانیہ میں شراب نوشی کے باعث 1 لاکھ آبادی پر سالانہ 1,700 افراد کی موت واقع ہوتی ہے۔ پاکستان کا شراب نوشی کرنے والے ممالک میں 35واں نمبر ہے۔ برطانوی خبر رساں ادارے کی رپورٹ کے مطابق پاکستان میں کچی شراب کا استعمال الکوہل سے زیادہ ہے۔ مقامی طور پر غیر قانونی کچی شراب بنانے کے کام میں عورتیں بھی شامل ہیں جو گھروں میں یہ شراب تیار کرتی ہیں اور شراب کو پی کر چیک کرنے کی وجہ سے شراب کی لت کا شکار ہو جاتی ہیں۔ مدنی چینل کے ناظرین، رپورٹ میں شراب نوشی سے ہونے والی ہلاکت خیزی پر کچھ نئی پرانی خبروں کی سرخیاں بھی شامل ہیں۔ لیبیا میں زہریلی شراب پینے سے 51 افراد ہلاک، 378 افراد کی حالت غیر۔ انڈین ریاست مغربی بنگال میں زہریلی شراب پینے سے 200 افراد ہلاک۔ اتر پردیش میں کچی شراب پینے سے 49 افراد ہلاک، متعدد بینائی سے محروم۔ افریقی ملک یوگینڈا میں زہریلی شراب پینے سے 80 ہلاکتیں۔ کراچی میں عید کے موقع پر زہریلی شراب پینے سے 18 افراد ہلاک۔ فیصل آباد میں رمضان کے دوران زہریلی شراب پینے سے 18 افراد ہلاک۔ میرپور خاص میں زہریلی شراب پینے سے 34 افراد ہلاک ہو گئے۔ ملک میں شراب نوشی کی کثرت اکثر بڑے تہواروں پر کی جاتی ہے، جس میں پاکستانی معاشرے سے ہٹ کر مغربی تہوار اور نیو ایئر نائٹ بھی شامل ہے، مگر اب شراب کو شادی بیاہ اور دیگر معمول کی پارٹیز میں بھی استعمال کیا جانے لگا ہے۔ بعض جگہوں پر مردوں اور عورتوں کو فنکشن کے نام پر جمع کیا جاتا ہے، جہاں دیگر مشروبات کے ساتھ شراب کا بھی اہتمام ہوتا ہے۔ ملک میں شراب نوشی کو بھی منشیات کی طرح عام کرنے کی کوششیں کی جا رہی ہیں، جو کہ ملت و قوم اور نوجوان نسل کے لیے خطرناک ثابت ہوگا۔ پاکستان میں شراب بیچنے اور پینے پر پابندی عائد ہے۔ اگر شراب کے کاروبار سے منسلک افراد اور مافیا کو قانونی چھوٹ دی گئی تو بڑی تعداد میں نوجوان اور نو عمر لڑکے، یہاں تک کہ عورتیں اور نو عمر لڑکیاں بھی اس لت کا شکار ہوتی جائیں گی، جبکہ معاشرتی بگاڑ معاشرتی برائیوں کی صورت میں نمودار ہوگا۔ شراب نوشی ہیروئن سے زیادہ نقصان دہ اور زیادہ خطرناک ہے۔ منشیات اور شراب کے استعمال پر تحقیق کے لیے ایک آزاد سائنٹیفک کمیٹی بنائی گئی۔ سائنٹیفک ریسرچ کمیٹی کی رپورٹ کے مطابق منشیات اور شراب دونوں ہی نشے انسانی صحت اور زندگی तहकीक ये दुश्मन है, लेकिन शराब नोशी हीरोइन और कोकेन से भी ज्यादा खतरनाक है। जब दोनों तरह के नशे के नुकसान को यकजा करके जायजा लिया गया तो सबसे ज्यादा नुकसान शराब के सामने आए।
सबसे ज्यादा नुकसान शराब के सामने आए, और ये जो रिपोर्ट डॉक्यूमेंट्री आपके सामने बयान की गई है, ये फैक्ट्स एंड फिगर आप भी समझ सकते हैं कि दुनिया भर में जो एक रिसर्च होती है उसी से कुछ ना कुछ इससे वीडियोस या ऑडियो और फैक्ट्स एंड फिगर आदाद और शुमार निकाले जाते हैं और आप तक जो पहुंचाया जाता है कि आपको ये अंदाजा होता चले कि इसकी तबाही किस कदर ज्यादा है और ये किस कदर आदतें बढ़ती चली जा रही हैं। मेरे पास जो इसके अलावा जो रिपोर्ट्स हैं, अगर मैं इसको आपके साथ शेयर करूं तो पहले जो था ना 20 साल या इससे ज्यादा की उम्र के लोग शराब की आदत में रिपोर्ट किए जाते थे, इनके बारे में आता था कि ये शराब पीते हैं। लेकिन अब प्रॉब्लम ये है कि अब तो 14 से 15 साल की उम्र के कम उम्र के बच्चे भी ये शराब की लत में मुबतला होकर इलाज के लिए डॉक्टर के पास लाए जा रहे हैं। यानी आप सोचिए तो सही कि जब हमारी सोसाइटी का 14 साल का 15 साल का बच्चा शराबों की लत में पड़ जाएगा, बच्चियां शराबों की लत में पड़ जाएंगी, फिर आगे बढ़ते हैं तो ये शराब के नशे की वजह से कई बच्चियों के साथ गंदे काम हो जाते हैं, जिनका मैं क्या जिक्र करूं, और वो रिपोर्ट भी होते हैं रिपोर्ट नहीं भी होते, और कई बच्चियां जो हैं वो फिर इसमें ब्लैकमेल होती हैं और फिर खुदकुशियां होती हैं और तरह तरह की चीजें इसमें सामने आ जाती हैं। कॉलेज और स्कूल्स में शराब के वाकियात यानी शराब पीने के या शराब के आदि होने के वाकियात ये भी रिपोर्ट किए जा रहे हैं, और ये हमें इस प्लेटफॉर्म से मदनी चैनल के इस प्लेटफॉर्म से कई मर्तबा की तवज्जो दिला चुका हूँ। अपने जो अरबाब इक्तदार होते हैं, जो अथॉरिटीज होती हैं, मैं इनके साथ पर्सनली जाकर इनकी तवज्जो दिला चुका हूँ कि अगर इस नौजवान इस मुल्क कम अज कम पाकिस्तान की बात कर रहा हूँ, हमारे मुल्क की इस नौजवान नस्ल को बचाइए और इन्हें इस शराब और नशे की लत से बचाइए कि कॉलेज और यूनिवर्सिटीज के अंदर अगर शराब और नशा सप्लाई किया जाएगा, जहां पर आप अपनी मतलब के लोग हमारे यहाँ ये होता है कि एजुकेशन सिस्टम पर डिस्कशन की जा रही हैं, तालीमी निज़ाम तो फिर तरबियत का निज़ाम वॉट एवर, डेफिनेटली ये डिबेटेबल है कि हमारे यहाँ तरबियत का रुझान कम है और तालीम एक अजीब गरीब अंदाज से बस साल साल से चलती चली आ रही है, क्रिएटिविटी का नाम लिया जा रहा है, बहुत सारी मॉडर्न टूल्स का नाम लिया जा रहा है, लेकिन निसाब तालीम पर, वे ऑफ एजुकेशन पर, मेथड ऑफ एजुकेशन पर, एजुकेशन इंस्टीट्यूशन के अंदर होने वाली चीजों के ऊपर और जो तरबियत का मामला है इसके ऊपर ऐसा जिसकी कहते हैं कि डिस्कशंस होनी चाहिए, प्रॉपरली डिस्कशंस की भी कमी है, और अगर डिस्कशंस हो भी जाए, बातचीत हो जाए, तो उसको इम्प्लीमेंट कराने की भी ठीक ठाक कमी नजर आती है कि लाखों की तादाद में जो टीचर्स स्टाफ होता है उनके साथ उनका एक पूरा एक सेशन होता है, स्टूडेंट का सेशन होता है, एडमिनिस्ट्रेशन का एक पूरा सेशन होता है, पूरी एक मतलब ताकत लगती है तब जाकर होता है। मुझे हमें इस बात का अंदाजा 41 साल 41 ईयर ऑलमोस्ट हो गए दावत इस्लामी को, अल्हम्दुलिल्लाह 41 ईयर से दावत इस्लामी तरबियत के निजाम को लेकर चल रही है, तरबियत 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 हर शोबे में हर डिपार्टमेंट में तरबियत, जनाब उस शरई उसूल ये होते हैं, ऑर्गेनाइजेशनल प्रिंसिपल्स ये होती हैं, अखलाकियात ये होती हैं, वॉट एवर ये चीज सिविक सेंस ये होते हैं, तो माशरती मामला ये होता है, फैमिली मैटर्स ये होते हैं, चल ही रहा होता है। तो अल्हम्दुलिल्लाह रब्बिल आलमीन दावत इस्लामी एक हद तक इस चीज को बहुत क्लोजली देखती है, समझती है कि तरबियत किस कदर जरूरी है और तरबियत बिल्कुल डेफिनेटली होनी चाहिए, लेकिन हमारा ये तालीमी निज़ाम जो दुनियावी वर्ल्डली जो एजुकेशन इंडस्ट्री है, मैं उसकी डेफिनेटली बात कर रहा हूँ, आपको ये चीजें दीनी इदारों में कहाँ इतनी मिलती हैं आपको, मतलब इतनी भी मैं नहीं कह सकता, ना होने के वो है ही नहीं, बज़ाहिर आपको नहीं नजर आएगा, को खुदा ना खास्ता उससे किसी और माहौल में कोई एडजस्ट हो जाए खुदा ना खास्ता तो उसके कोई कैसे सामने आ जाए। अलबत्ता इदारों में जहाँ कुरान और हदीस की तालीम हो रही होती है और इसके साथ साथ दीगर तालीमात हो रही होती हैं, हमारे अपने जामेतुल मदीना जो दावत इस्लामी के हैं इनमें दीनी तालीम के साथ साथ बाकायदा ये जो वर्ल्डली एजुकेशन है जो शरी उसूल और तरीक़ेकार के मुताबिक जिसकी हमें इजाज़तें होती हैं हम उसको भी लेकर चल रहे होते हैं। हमारे अपने जामेतुल मदीना में जो उलमा बन रहे होते हैं इनमें कहीं आपको और भी दीगर तालीम हासिल करते हुए जिसको एम फिल और पीएचडी की तरफ भी मिलान रहता है और कुछ तरह की चीजें भी। लेकिन मेरा टॉपिक नहीं है, टॉपिक मेरा ये है कि एक तरफ तालीम का मसला, तरबियत का मसला, ये सारे मसाइल के साथ साथ अब सोचे तो सही कि जब इन्हीं तालीम इदारों के अंदर जहां हम तरबियत प्रॉपर नहीं पहुंचा सके, एजुकेशन प्रॉपर नहीं पहुंचा सके, और सिचुएशन ये है कि करोड़ों की तादाद में बच्चा पैदा नहीं होता, स्कूल में एडमिशन कर दिया जाता है, ये मुझसे ज्यादा आप जानते हैं, और जब यही तालीमी इदारों को शराब और नशे जैसी लानतों से नहीं बचाया जाएगा तो आप सोचिए कि हमारा नौजवान खड़ा कहां है। अरे शराब का आदि, अब सोचिए शराब का आदि जो अपने पांव पर नहीं खड़ा हो सकता, यानी मैं कहता हूं कि शराब का आदि, नशे का आदि जो खुद को नहीं संभाल पा रहा, वो अपने घर को, अपनी फैमिली को और कौम और मिल्लत को क्या संभालेगा। समझने में क्या कहना चाह रहा हूं, ये दर्द है, ये दर्द है। वो लोग जिनकी जिम्मेदारी है, जो अथॉरिटी है, वो तो मतलब जुम्बिश कलम और एक कानून के तहत काम हो सकता है, नो दैट मीन्स नो, कैसे कुछ हो जाएगा। ये जो मैं कह रहा हूं समझने वाले समझ रहे, लेकिन जाहिर है आवाज का, यानी मैं कह सकता हूं कि इंतिया ही क्लोज तरीन जो पर्सनैलिटीज हैं, जिनके हाथों में ये चीजें हैं, जिनके पास ये डायरेक्टली जिम्मेदारियां हैं, उनसे लेकर यहां तक हर जगह पर गुफ्तगू हो चुकी है। दिल जलता है कि पाकिस्तान इस वक्त यंगस्टर नौजवान की तादाद में दुनिया का सरे फहरिस्त बोल के जिसमें नौजवान इतनी बड़ी तादाद में पाए जाते हैं, तो ये बात समझना मुश्किल नहीं है कि जिस मुल्क के अंदर इतनी बड़ी तादाद नौजवान की हो तो माफिया डेफिनेटली इस जगह को मतलब के कवर करने की कोशिश करेगी कि यहाँ पर शराब और नशा ज्यादा बिक सकता है और यहाँ पर हमारी ये नाजायज और हराम इनकम जो है वो ज्यादा बढ़ सकती है। तो इसको बिल्कुल नोटिस लेने की जरूरत है। अल्लाह ताला आपको, हमको, हमारी नस्लों को इस शराब की नहुसतों से महफूज फरमाए, इसकी खराबियों से बचाए। एक तलाक शुदा औरत का एक मजमून रिपोर्ट किया गया उसकी पोजिशन को कि जब उसको तलाक हो गई, तलाक के बाद वो नशे में डूब गई, इतनी नशे में डूबी कि इसको इसके बच्चों तक का ख्याल ना रहा, आखिरकार बच्चे और ये सब बदनाम होने लगे और घर तबाह हो गया। फाइनली फिर उसको जाकर इलाज की तरफ जाना पड़ा कि ताकि इसके और इसके बच्चों की कोई जिंदगी तो सवरे। शराब तो इंसान को खत्म कर देती है। अभी भी अगर कोई खुदा ना खास्ता ऐसा शख्स जो शराब का आदी है, या आज नहीं तो कल, कल नहीं तो परसों, सोशल मीडिया पर, फेसबुक पर, यूट्यूब पर, किसी भी सोशल मीडिया के प्लेटफॉर्म पर अगर ये बात आप कल भी सुनते हैं, व्हाट्सएप के जरिए, वीडियोस के जरिए देखते सुनते हैं, प्लीज मेरे हाथ जुड़े हुए हैं, खुदारा शराब से नजात हासिल करें, शराब के जो जराए हैं उससे बचिए। भाई जब सर्दी से बच सकते हैं, गर्मी से बच सकते हैं, आपको इतनी समझ आ जाती है कि प्यास लगती है तो पानी पीऊंगा, भूख लगी है तो खाना खाऊंगा, दूध ये है, पानी ये है, शरबत ये है, ठंडा ये है, गर्म ये है, ये सब समझ आए। ये ना समझ में आएगा यहाँ रहूं तो मैं शराबी बन जाऊंगा, जुआरी बन जाऊंगा, नशे का आदि बन जाऊंगा, पता नहीं चलता कि यार ये सिगरेट के आदि हैं, ये नशे के आदि हैं, इनका उठना बैठना नशे वालों के साथ, इनका उठना बैठना शराब वालों के साथ है, ये अपनी पार्टीज में, अपनी गैदरिंग्स के अंदर ये शराबे पीते हैं, ये जुए खेलते हैं, ये मतलब इस तरह की उल्टी सीधी तफरीहात कर रहे होते हैं, और यहाँ पर ये सारा कुछ हो रहा होता है, या मैं इन्वॉल्व हो जाऊंगा, मैं क्यों इनके साथ उठ बैठ रहा हूं। इतनी ना समझ आई हमको, आनी चाहिए ना समझ, तो आनी चाहिए। वालिदैन को ना समझ पड़ी कि ये कहां चला गया। यहां तो महीनों सालों तक हॉस्टल में रहते हैं, पता ही नहीं होता क्या हो रहा है, क्या मुल्क, क्या बैरून मुल्क, उठाकर डाल ही देते हैं ना, तो जो नतीजा निकले अल्लाह ताला खैर फरमाए। हम तो खैर की दुआ करेंगे, अल्लाह ताला मुसलमानों पर अपना खास फजलो करम फरमाए। हमारे डॉक्टर सादिक मेमन है, इनसे हमने इस मामले में इंटरव्यू लिया है, आप सुनिए कि मेडिकली तौर पर भी शराब के किस कदर नुकसान आते हैं। जी,
मेरा नाम डॉक्टर सादिक है, मैं आज बात करूंगा शराब की जिगर पे जो असरात होते हैं और उससे जो तबाहकारियां होती हैं उस पर बात करूंगा। जो अमेरिकन लिटरेचर है उसके मुताबिक अमेरिका में कोई भी शख्स अगर مستقل شراب نوشی کرتا ہے، یعنی اگر وہ 12 پیگ ایک سال میں بھی پی لے، 12 پیگ شراب کے، تو اس کو شرابی کہا جاتا ہے۔ تو اس طرح اگر ہم 12 پیگ پر ایئر سے بات کریں تو امریکہ میں 51% آبادی جو ہے جوانوں کی، نوجوانوں کی، بچوں کو چھوڑ کے، یعنی 18 سال سے اوپر، وہ شراب نوشی میں مبتلا ہے۔ تو اگر امریکہ کی آبادی جو ہے وہ 40 کروڑ ہے، اس میں جتنے بھی اڈلٹ ہیں اس کے آدھے لوگ جو ہیں وہ شراب پیتے ہیں۔ ہم نے 2019 میں اکتوبر سے لے کے نومبر، یعنی 2 مہینوں کا اپنا آڈٹ کیا تھا، تو ہمارے پاس جو جگر کی خرابی کے ساتھ الکوہلک جو مریض ایڈمٹ ہوتے تھے، وہ تقریباً جو ہے ہر ماہ تقریباً 12 سے 15 مریض ایڈمٹ ہوتے، یعنی 2 مہینوں میں 30 مریض تھے۔ حیرت انگیز طور پر ان 30 مریضوں میں سے تقریباً 50% مریض جو ہے وہ 2 مہینوں میں ہی انتقال کر گئے۔ تو الکوہلک لیور ڈیزیز یا شراب نوشی کی وجہ سے جب مریض ہسپتال میں داخل ہوتا ہے، یعنی اگر اس کی آنکھیں پیلی ہو جائیں یا پیٹ میں پانی بھر جائے یا خون کی الٹی آ جائے، تو پہلے ماہ میں تقریباً 34% لوگ مر جاتے ہیں، اور تقریباً 3 ماہ میں 50% لوگ مر جاتے ہیں۔ اچھا، اگر یہ مریض بہتر بھی ہو جائیں، جن کو شراب کی وجہ سے جگر خراب ہو گیا یا آنکھیں پیلی ہو گئیں، تو 5 سال میں تقریباً جو ہے 85% افراد، یعنی وہ بھی جو ہے وہ انتقال کر جاتے ہیں۔ مختلف الکحل ہوتی ہیں، کچھ بیئر بھی ہوتی ہیں۔ کچھ لوگوں کا کہنا ہوتا ہے کہ ہم بیئر پیتے ہیں تو وہ کچھ اس طرح نہیں کرتی، تو اس طرح کی کوئی چیز نہیں ہے۔ الکحل میں جو سادہ خطرناک چیز ہے وہ وسکی کہلاتی ہے، پھر اس کے بعد وائن ہوتی ہے، پھر اس کے بعد جو ہے وہ بیئر بھی ہوتی ہے۔ اگر کسی جگہ پہ جو ہے وہ 100 لوگ الکحل پی رہے ہیں اور 10 سال ہو گئے، تو ان 10 سال میں جو ہے 15 سے 20% لوگ جگر کی خرابی میں مبتلا ہو جائیں گے۔ بتانے کا مقصد یہ ہے کہ الکحل ایک دفعہ لیور خراب کر دے تو پھر باتیں جو ہیں وہ بہت آگے چلی جاتی۔ اگر ایک مرد الکحل پیے، ایک عورت الکحل پیے، تو مرد کا جگر خراب ہونے میں دیر لگتی ہے، جبکہ عورت کا کم ڈوز میں ہی جگر جلدی خراب ہو جائے گا۔ اگر کسی کو موٹا پایا اور وہ الکحل پیتا ہے تو اس کا جگر جلدی خراب ہو سکتا ہے۔ کسی کو پہلے سے ہیپیٹائٹس بی اور سی ہے تو وہ بھی جلدی جو ہے وہ لیور ڈیزیز کا شکار ہو سکتا ہے۔ کچھ قومیں ہیں جن میں الکحل بہت جلدی جگر خراب کرتا ہے، اس میں جو سب سے اہم قوم ہے وہ جاپنیز ہیں، کہ ان کے جگر جو ہے وہ الکحل میں جلدی خراب ہو جاتے ہیں بنسبت دوسرے ملکوں کے۔ ٹوٹل جو جگر کی وجہ سے دنیا میں لوگ چلے جاتے ہیں جگر کی خرابی سے، 20 لاکھ ہیں۔ اب آپ کو حیرت ہوگی کہ 20 لاکھ میں سے 10 لاکھ افراد صرف الکحل کی وجہ سے مر جاتے ہیں، یعنی الکحلک لیور ڈیزیز سے مرنے والے لوگوں کی سالانہ تعداد 1 ملین یعنی 10 لاکھ ہے۔ الکحل کی وجہ سے جگر ہی خراب نہیں ہوتا، اور بھی چیزیں ہوتی ہیں، یعنی روڈ ٹریفک ایکسیڈنٹ بھی الکحل سے ہو جاتے ہیں، اور لوگ خودکشی بھی الکحل پینے کی وجہ سے کرتے ہیں، پلس جو ہے وہ قتل و غارت گری، جیسے شوہر کا بیوی کو قتل کر دینا، بیوی کا شوہر کو قتل کر دینا، غصہ آنا۔ تو اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہم سب کو الکحل کی اس خرافات سے بچائے۔ اس کا بیسٹ جو ہے وہ طریقہ یہی ہے کہ آدمی اپنے آپ کو نیک صحبت میں رکھے اور ولی کامل کی صحبت میں رہیں، تو انشاءاللہ ضرور ان ساری چیزوں سے آپ بچتے رہیں گے۔ اور میری تمام ویورز سے گزارش ہے کہ مدنی چینل خود بھی دیکھیں اور دوسروں کو بھی اس کی تلقین کریں، مدنی چینل دیکھتے رہیے۔
میں ڈاکٹر صادق میمن صاحب کا شکریہ ادا کرتا ہوں۔ اب یہ کہ اللہ توفیق دے ہمیں کہ ہم اپنے آپ کو ایسے ہی صحبت و ماحول میں رکھیں جہاں ہم ان نحوستوں سے بچے رہیں، اور جو خدا نہ خاصا اس وقت ایسے لوگ ہیں جو مبتلا ہیں اور دیکھ رہے ہیں، میری ان سے ایک بار پھر درخواست ہے، رحم کریں، نشے سے، شراب سے خود کو بچائیں۔ ابھی پچھلے دنوں ایک خبر رپورٹ ہوئی ہے کہ ایک شوہر نے بیوی کا قتل کر دیا اس وجہ سے کہ اسے نشے کے پیسے نہیں دیے اس کو، کیونکہ نشہ کرنے والا تو کمانے کے قابل رہتا نہیں ہے، پھر وہ بیوی کی کمائی پر گزارا کر رہا ہوتا ہے، بیوی اس کو دے رہی ہوتی ہے، اور جب بیوی دینا بند کر دیتی تو مارتا پیٹتا ہے۔ شراب میں بندہ پھر الٹی سیدھی حرکتیں کرتا ہے، اور کیا پتا، مطلب شراب میں تو وہ کتے کی تھکے چاٹ لے اس کو پتا نہیں چلے گا، گندی نالیوں میں پڑا رہے تو پتا نہیں چلے گا۔ شراب تو انسان کو بالکل کہیں کا نہیں چھوڑتی نا، عقل کو کھا جاتی ہے، اور پھر اللہ کریم محفوظ رکھے، پھر شرابی کا عذاب، جہنمیوں کا پیپ، اللہ کی پناہ۔ خدا را جلد از جلد، جلد از جلد، ابھی اسی وقت اگر آپ شراب پیتے ہیں، مہربانی کریں، توبہ کر لیں، سچی سچی توبہ کریں کہ آج کے بعد شراب نہیں پئیں گے، اور دنیاوی نقصان اپنی جگہ پر ہے، جان کا جانا اپنی جگہ پر ہے، اللہ تعالیٰ عافیت دے, لیکن دیکھیے شراب پینے کی وجہ سے کہیں ایمان نہ چلا جائے, آخرت برباد نہ ہو جائے. کئی چیزوں پر مہربانی کر کے غور کریں. آپ اپنی بیوی بچوں کو دیکھیں, جو عورتیں شراب میں مبتلا ہیں دیکھیں, جو بچے شراب میں مبتلا اپنے ماں باپ کو دیکھیں. اپنے ماں باپ نے آپ کو اس لیے بڑا کیا تھا کہ آپ نشے کے اور شراب کے عادی بن جاؤ اور آپ اس طرح مطلب لتوں میں پڑ جاؤ. اب یہ کہ چھوڑنا ہے تو پھر اپنے والدین کو یہ اس کو سپورٹ میں لیں, اور بڑوں کو چاہیے کہ وہ بھی سپورٹ کریں, اور ایک اچھی انداز سے مل جل کر آپ چھوڑنے کی ایک تحریک چلائیں اور اپنے آپ کو اس خطرناک اور گناہوں بھرے مرض سے اللہ بچانے کی آپ توبہ بھی کریں, اور بس آپ کٹ جائیں, جہاں یہ چیزیں ملتی ہیں اسے بالکل آپ نکل جائیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. کچھ ہیڈ لائنز بھی ہیں, آئیے دیکھتے ہیں.
پشاور میں دیسی شراب کی فیکٹری سیل, 252 لیٹر شراب, سینکڑوں خالی بوتلیں برآمد, دو ملزمان گرفتار. پنجاب ہائی وے پیٹرولنگ اور کہوٹا پولیس کی کاروائی, 300 بوتلیں شراب برآمد. پشاور میں پولیس کی کاروائی, شراب کی فیکٹری پر چھاپا, شراب کی کھیپ برآمد. غیر قانونی کچی شراب کی فیکٹریاں, موت بانٹنے کے کارخانے.
یہ سب بند ہو جائے, سپلائی بند ہو جائے گی تو لوگ آہستہ آہستہ خود ہی, یہ بھی ایک ذریعہ ایک سبب بن سکتا ہے کہ جب سپلائی بند ہو جائے گی تو پھر ہو سکتا چھوڑنا قدرے آسان ہو جائے. اگر سپلائی بند ہو یا نہ ہو چھوڑنا ہی ہے. کالس دیں.
ایسے آپ کا سلسلہ سبق آموز خبریں بہت ہی اچھا ہے, اللہ پاک اس کے ذریعے بہت کچھ سیکھنے کی توفیق عطا فرمائے. ایسے دیکھنے میں آتا ہے کہ جو ممالک شراب کے متعلق بہت زیادہ تحقیقات کر رہے ہوتے ہیں, اس کے نقصانات بیان کر رہے ہوتے ہیں, بہت اس کی روک تھام کے لیے کوششیں کر رہے ہوتے ہیں, وہی ممالک ایسی لسٹ میں بھی پائے جاتے ہیں جو کہ شراب کو عام کرنے میں بھی پیش ہوتے ہیں. پوری دنیا میں ایسے ممالک کی لسٹ سب جانتے ہیں کہ جو شراب کی تباہ کاریاں بھی بیان کر رہے ہوتے ہیں, ساتھ پوری دنیا میں شراب وہی ممالک سپلائی بھی کر رہے ہوتے ہیں. اس کے بارے میں آپ کیا کہیں گے؟
ہمارے پتہ کیا پرابلم ہے, آپ کی ابھی کال آئی اور میں سوچ رہا تھا, ہمارے پرابلم یہ, پچھلے دنوں میں نے ایک پروگرام میں کہا ہے, ایک بار پھر ریپیٹ کر دیتا ہوں. جب گندگی نا گندگی, ہمارے کیا کرتے ہیں کہ گندگی پر آئی ہوئی جراثیم ہیں, گندگی پر آئے ہوئے جو مچھر مکھیاں ہیں, بس ہم اسی کو کوستے رہتے ہیں, ہم گندگی نہیں صاف کرتے, ہم اس کو ہٹانے کی کوشش کرتے, گندگی پھر گندگی تو رکھی ہوئی ہے, وہ اس سے پھر آ جانا ہے. سمپل سی بات ہے, ہم شراب کی مذمت کریں, لیکن پرابلم یہ ہے کہ میڈیا پر, ایڈورٹائزمنٹ پر اور مختلف جگہوں پر شراب کو اس قدر پروموٹ کیا جا رہا ہے بدقسمتی کے ساتھ. آدھی ہم ہی بنا رہے ہیں اپنی قوموں کو اس طرح کے پروگرام اور ٹی وی اور اس طرح کی چیزیں دیکھنے کا. میں نے پہلے بھی یہ بات بیان کی کہ میں ایک جگہ بیٹھا تھا, اسی طرح کا موضوع تھا, تو مجھے اس سے بڑی عجیب بات کی کہنے والے نے, کہا آپ اتنا مطلب کہ شراب کے بارے میں بول رہے ہو, ٹھیک ہے بولنا چاہیے, ہمیں نیکی کی دعوت دینی ہے, برائی سے منع کرنا ہے, لیکن یہاں بات تو یہ ہے کہ خوشی ہو یا غم ہو, میڈیا فلموں میں یا ڈراموں میں جہاں بھی ہو, وہ تو شراب دکھائی جاتی ہے. اگر آدمی کی شادی ہو رہی تو شراب, کوئی نوکری لگ گئی تو شراب, بچہ پیدا ہو گیا تو شراب, خوشی ملی تو شراب, غم ملا تو شراب, باپ مر گیا تو شراب, ماں مر گئی تو شراب, عشق مجازی میں فیل ہو گیا تو شراب, اور کچھ ہو گیا تو شراب, ہر جگہ شراب. شراب کی اتنی برانڈنگ, شراب کی اتنی مطلب کہ ایڈورٹائزمنٹ, تو یہ انڈسٹری خود اتنا مطلب کہ وہ اکنامیکلی گرو کر رہی ہے اور اس کو اتنا پروموشن دیا جا رہا ہے, اور ہو سکتا ہے کہ یہ جو میں اس کی باتوں سے سمجھا, اگر اف آئی ایم نوٹ رونگ, کہ جو پروگرامنگ ہوتی ہیں پاکستان میں, تو مجھے نہیں لگتا کہ ایسا کچھ ہو رہا ہوگا, لیکن میں ایک انٹرنیشنل لیے بات کر رہا ہوں, بین الاقوامی طور پر بات کر رہا ہوں, کہ ہو سکتا ہے کہ ایسا بھی ہو رہا ہو, جو ایک کیلکولیشن اگر ہم کریں تو ایسا لگتا ہے کہ جو مطلب کہ کیونکہ میڈیا چلتا ہے ایڈورٹائزمنٹ پر, یہ تو آپ کو اللہ تعالیٰ سلامت رکھے, ناظرین جو آپ دیکھ رہے ہیں یا جو دیگر ناظرین ہیں جو دعوت اسلامی سے محبت کرتے ہیں, میں آپ کو تعالیٰ خوش رکھے سلامت رکھے کہ آپ نے مدنی چینل کو ایڈورٹائزمنٹ فری کیا ہوا ہے. یعنی ہمیں ضرورت ہی نہیں ایڈورٹائز دینے کی, اللہ تعالیٰ نے ہمارے آپ جیسے سے مددگار پیدا کیے ہوئے ہیں جو اپنا चंदा देते हैं और अल्हम्दुलिल्लाह हमारे बिगर एडवर्टाइजमेंट के मद्दी चैनल चल रहा है। हमें एडवर्टाइजमेंट के लिए अब तक तो जाने की जरूरत नहीं पड़ी और दुआ करें कि हमें ऐसी जरूरत ना ही पड़े और अल्लाह आपको और हिम्मत दे, आपके जेबों को अल्लाह हरा भरा रखे और आपके रिस्के हलाल में अल्लाह बरकत दे कि आप दावत इस्लामी को दिल खोल कर दे रहे हैं। आप बताइए कि इतना बड़ा मीडिया जो इस पर रन कर रहा है और ये सारा जो हम किट्स ये सब ऑलमोस्ट मोर ऑर लेस, देखिए मैं जनरल मोटा ग्राउंड फिगर दे रहा हूँ, महीना 5 करोड़ रुपया अरेंज करना इतना आसान नहीं होता, मगर अल्लाह का शुक्र है कि आपकी ताउन है, अल्लाह की मदद है कि ये सब हो रहा है। लेकिन मैं ये सोच रहा हूँ क्योंकि कई लोग आए, पिछले दिनों भी मैं किसी के साथ बैठा था, उन्होंने कहा यार आप तो बगैर एडवर्टाइज के चैनल चला रहे हैं, मतलब कैसे है? इनको यकीन नहीं आता। तो इसका एडवर्टाइज बड़ा इंपॉर्टेंट मैटर होगा, इंपॉर्टेंट फैक्टर होता होगा। तो हो सकता है कि ये शराब की कंपनियां ठीक ठाक एडवर्टाइज करती हो, ठीक ठाक इन्वेस्टमेंट करती हो, जिससे मीडिया चलता होगा, प्रोग्रामिंग चलती होगी। अब कौमें बिगड़ती हैं, माशरा बिगड़ता है, ये सब बिगड़ता है, तो ठीक ही इसको कौन समझाए, कौन बताए। मेरा खैर ये मेरा सेगमेंट तवील हो गया और मुझे इतना तवील लेकर नहीं जाना था। अलबत्ता ये है तो मुल्क बिरून मुल्क सतह पर इस तबाही और बर्बादी को रोकना पड़ेगा। इसके हादसात हो रहे हैं, घर तबाह हो रहे हैं, फैमिली तबाह हो रही है, कल्चर तबाह हो रहा है, यंगस्टर तबाह हो रहे हैं, तालीमी इदारे तबाह हो रहे हैं, सब तबाह हो रहे हैं। ये जो इंडस्ट्री है जो इंटॉक्सिकेंट का काम करती है, नशे का काम करती है, शराब का काम करती है, एक इसकी इसको ग्रो करनी है, इसकी आबादी में पूरी की पूरी सोसाइटी बर्बाद हो रही है। आखिर सिविल सोसाइटी एक्शन क्यों नहीं लेती, क्यों नहीं हम मतलब इस मामले में बोल्ड हो जाते। एक मुस्लिम कम्युनिटी से मैं बात, एक मुसलमान है मुस्लिम कम्युनिटी से तो बात करेगा ना, मेरी मुस्लिम कम्युनिटी है वो इस मामले में अगर एक जबान हो जाए कि शराब सूद जुआ नथिंग इस तरह की कोई चीज नशा वगैरह हमारी सोसाइटी में नहीं आ सकता, कानून तो है, अमल दरामद हो जाए, आप देखिए कैसी चेंजेस आती है। एक जुमला बोल दो, तब्दीली तब्दील होने से आती है, बदलावा खुद को बदलने से आता है। जब तक हम खुद को नहीं बदलेंगे बदलावा नहीं आएगा, खुद को नहीं तब्दील करेंगे तब्दीली नहीं आएगी, सिर्फ बातें करने से कुछ भी नहीं होता। तुम आप कहेंगे तुम भी तो बातें कर रहे हो, बात तो आपकी भी ठीक है, मैं भी बातें कर रहा हूं, मैं नेकी की दावत दे रहा हूं, बुराई से मना कर रहा हूं, मुबल्लिगीन लाखों की तादाद में गली गली मस्जिद मस्जिद नेकी की दावत दे रहे हैं, प्रैक्टिकल कोशिश की जा रही है, लेकिन दावत इस्लामी अपने दायरे कार में काम करेगी। जिसको तबलीग कहते हैं, नेकी की दावत कहते हैं, जबान से हम दावत दे सकते हैं, बुराई को बुरा जान सकते हैं, बुराई को बुरा कहेंगे, लेकिन एक ताकत के साथ जो इसको रोक सकती है वो रियासत होती है और ये तकसीम है। कॉल दें।
आपकी जो नसीहतें रहती हैं मदीना मदीना, आपकी नसीहतें सुन के बड़ा जज्बा मिलता है, रहनुमाई मिलती है और अल्हम्दुलिल्लाह उम्मत की बड़ी रहनुमाई करते हैं। आपकी बारगाह में ये अर्ज है, अगर किसी को शराब की लत पड़ गई है या हेरोइन पीने की लत पड़ गई है नशा करने की, अब उनको कैसे इस लत से छुड़ाया जाए, इसके ताल्लुक से कुछ मदनी फूल अता कर दे तो मदीना मदीना, और दुआ भी कर दे कि अल्लाह पाक उनको और हम तमाम को तमाम बुरी आदतों से महफूज फरमाए अपने हबीब के सदके में।
देखिए उन तक सप्लाई रोके, सप्लाई रोके और सोबत से रोके और नरमी और प्यार और मोहब्बत के साथ इनकी मिन्नत समाजत करके रोकने की कोशिश करें। ये 2-3 चीजें मेन सरे दस्त मेरी जहन में आई है। जी
ऐसे में हमारे कॉलेजेस और यूनिवर्सिटीज में शराब का नशा ये बहुत आम होता जा रहा है, इसके बारे में आप क्या फरमाएंगे, इसको कैसे रोका जा सकता है?
अव्वल तो मैं काफी देर इस पर कलाम कर चुका, मगर एक बीइंग एक दावत इस्लामी मेंबर ऑफ दावत इस्लामी और एक दावत इस्लामी के ताल्लुक है मेरा, और हमारा शोबा तालीम में भी दावत इस्लामी का अच्छा खासा काम है। मेरी तमाम मुबल्लिगीन जो शोबा तालीम से रिलेटेड हैं या तालीमी इदारों में पढ़ते हैं, ख्वाह आपका गेटअप दावत इस्लामी वाला है या नहीं है, लेकिन मैं तो चले हर मुसलमान से अर्ज करता हूँ, ख्वाह आपका एक मुबल्लिग वाला एक प्रैक्टिसिंग मुस्लिम वाला गेटअप इफ अगर नहीं भी है तब भी एक जज्बा तो होना चाहिए कि मैं गुनाह से बचूं, दूसरों को बचाऊं। तो हम सब मिलकर वहाँ एक अच्छा माहौल क्रिएट करें, खौफ खुदा वाला माहौल क्रिएट करें, दर्स बयान का सिलसिला जारी करें, इज्तिमा। जब लॉकडाउन खुल तो जाएगा ना, लेकिन अभी इंफादी कोशिश हो सकती है, इन्हें वीडियोस भेजी जा सकती है, इन्हें बुक्स भेजी जा सकती हैं। इवन ऑफ सोसाइटी बाकायदा इसका ट्रांसलेट हुआ हुआ, बुराइयों की माँ, इतना सा बुकलेट है वो दे दें, पेपर्स हैं जो इसके मुतालिक लिखे गए हैं उसको आप वायरल कर सकते हैं। तो बहुत सारी चीज़ें की जा सकती हैं, हम कोशिश करें। और सूरह यासीन में ना वमा अलैना इल्लल बलागुल मुबीन, और हमारा काम तो साफ साफ पहुँचा देना था, हम अपने बात पहुँचा दें इखलास के साथ, हिदायत देना अल्लाह के दस्ते कुदरत में। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। एक बड़ा दिल खराश वाकिया रिपोर्ट हुआ है और बड़ी अजीब सी खबर है वो, कि पिछले दिनों किसी मुल्क में शादी की तकरीब कब्रिस्तान में हुई और लोगों ने कब्रों पर बैठकर फंक्शन किया और म्यूजिक और पता नहीं क्या क्या चीजें हुई हैं, इसकी तफसील आइए देखते हैं।
अफ्रीकन मुल्क टूनिसिया के कब्रिस्तान में शादी की तकरीब, गाने बाजे की महफिल, तकरीब के दौरान लोग कुर्सियों के बजाय कब्रों पर बैठे रहे, बेहुरमती पर आवाम का एहतजाज, इंतजामिया का तहकीकात का हुक्म। शुमाली अफ्रीकी मुल्क टूनिसिया में कब्रिस्तान में शादी की तकरीब मुनक्किद की गई, जिस पर आवाम ने शदीद एहतजाज किया। मीडिया रिपोर्ट्स के मुताबिक टूनिसिया के मशरकी गवर्नरी महदिया में एक कब्रिस्तान में शादी की तकरीब मुनक्किद होने पर आवाम में शदीद गम और गुस्से की लहर दौड़ गई है, जबकि प्रोसिक्यूटर जनरल ने इस वाकये को कब्रिस्तान की बेहुरमती करार देते हुए इसकी तहकीकात का ऐलान कर दिया है। मकामी समाजी कारकुन ने इस पर तबसरा करते हुए कहा कि कब्रिस्तान में शादी की तकरीब मुनक्किद करने की इजाज़त कैसे दी जा सकती है, लोग कब्रिस्तान में कुर्सियों के बजाय कब्रों पर बैठे हुए हैं, आवाम ने इसके खिलाफ एहतजाज किया।
कमाल देखिए, जब मुझे ये खबर दी गई तो मैं आपको अपना फील बताता हूँ, क्योंकि ज़ाहिर पीछे हमारी कुछ खबरों पर हमारी पूरी डिस्कशंस होती हैं। जब मुझे खबर बताई गई ना, पहले तो मुझे पर्सनली तौर पर यकीन नहीं आ रहा था, यार ये कैसे हो सकता है कब्रिस्तान में, तो कैसे हो सकता है ये। फिर वे दो बातें मैंने मालूम की कि यार ये मुसलमानों का कब्रिस्तान था, फिर दूसरी बात मालूम की क्या ये मुस्लिम एक फंक्शन था, ये दोनों के ताल्लुक से ही पता चला कि ये ईसाई था। मुझे तो बड़ी हैरत हुई कि मतलब हम कितना गिरेंगे, अगर जो एहतजाज हुआ, लोगों ने मलामत की है, लेकिन ये सब कहते हैं ना कि बस इल्म की कमी, मालूमात की कमी, दुनिया की मोहब्बत, तो पता नहीं क्या क्या आप इसको नाम दें। यानी नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया कि मैंने तुम्हें ज़ियारत कुबूर, कुबूर ये कब्रों की जमा यानी कब्रों से मना किया था, लेकिन अब तुम कब्रों की जियारत करो, क्योंकि ये दुनिया में बेरगबती का सबब आखिरत की याद दिलाती है। यानी कब्रें तो आखिरत की याद दिलाने वाली हैं, कब्रें तो दुनिया से बेरगबती पैदा करती हैं, दुनिया की मोहब्बत से निजात दिलाती हैं। कब्रों में फंक्शन और कब्रों में इस तरह का मतलब हुल्लड़बाजी और कब्रिस्तान में ये सब चीजें होंगी तो कैसे बर्दाश्त हो सकेगा। ये आपके सामने एक सबक कामोश, ये तो मतलब समझे इबरत इबरत ना खबर है कि ये क्या कहां तक चले गए हम लोग। बहुत सारी खबरें दुनिया में रिपोर्ट की जाती हैं, कुत्ता गट्टर के किनारे तरफ तरफ के मर गया, ठीक है भाई इसको मेरी ब्रेकिंग न्यूज बना दो, मर्जी है। मगर ये जो कब्रिस्तान में जो कब्रों की भी जो बेहरमती हुई है, ये भी तो बहुत बड़ा सानिया है। जी हाँ, ये बहुत बड़ा सानिया है, बहुत बड़ा ये वाकिया है। आपको मैं इसके मुतालिक चंद चीज़ें बयान करूं ताकि कब्रों के ताल्लुक से भी हमारी एक मालूमात में इजाफा हो जाए कि कब्र पर पांव रखने या सोने से कब्र वाले को ईजा होती है और बिला इजाजत शरई किसी मुसलमान को ईजा देना हराम और जहन्नम में ले जाने वाला काम है। लिहाजा किसी मुसलमान की कब्र पर पांव ना रखे, ना किसी कब्र को रौंदे, ना किसी कब्र पर बैठे और ना ही टेक लगाए, क्योंकि इससे नबी अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने मना फरमाया है। दो हदीसें सुनिए, फरमाने मुस्तफा सल्लल्लाहु ताला अलैहि वसल्लम, मुझे आग की चिंगारी पर या तलवार पर चलना या मेरा पांव जूते में सी दिया जाना ज्यादा पसंद है इससे कि मैं किसी मुसलमान की قبر پر چلوں. دوسری حدیث سنی، اگر کوئی شخص انگاروں پر بیٹھ جائے جس سے اس کے کپڑے جل جائیں اور آگ اس کی کھال تک پہنچ جائے تو یہ قبر پر بیٹھنے سے زیادہ بہتر ہے. یعنی اہمیت سمجھیے کہ کس طرح اہمیت سمجھائی جا رہی ہے. میرے آقا حضرت امام اہل سنت رحمت اللہ تعالی علیہ سے سوال ہوا، مسلمان پر قبرستان کی حرمت، اس کا احترام کس حد تک واجب ہے؟ فرماتے ہیں، قبور مسلمین یعنی مسلمانوں کی قبریں پر چلنا جائز نہیں، بیٹھنا جائز نہیں، ان پر پاؤں رکھنا جائز نہیں. یہاں تک کہ ائمہ نے تصریح یعنی وضاحت فرمائی ہے کہ قبرستان میں جو نیا راستہ پیدا ہو اس میں چلنا حرام ہے، اور جن کے رشتہ دار ایسی جگہ دفن ہو کہ ان کے گرد قبریں ہو گئیں اور اس سے ان قبر تک اور قبروں پر پاؤں رکھے بغیر جانا ممکن نہ ہو، دور ہی سے فاتحہ پڑھے اور پاس نہ جائے. یعنی کہ جب پتہ ہے کہ اپنے عزیز کی قبر اندر کہیں ایسی جگہ ہے کہ اس کے آگے قبریں قبریں ہیں اور یہ جانتا ہے کہ پاؤں رکھے بغیر اس قبر تک نہیں جا سکوں گا جہاں جانا ہے، تو پھر اعلیٰ حضرت فرماتے کہ دور ہی سے فاتحہ پڑھے اور پاس نہ جائے، زیادہ پاس نہ جائے، یعنی کہ قبروں کا احترام کرے. مسلمانوں کو چاہیے کہ قبرستان کا ادب کریں اور اس چیز پر غور کریں کہ ہم کس قدر پستی کی طرف جا رہے ہیں، کس قدر تباہی کی طرف جا رہے ہیں. یعنی قبرستان میں جا کر تو انسان کو موت یاد آتی ہے. لوگ تو موت کو یاد کرنے کے لیے قبرستان جاتے ہیں، غافل ہونے کے لیے تھوڑی جاتے ہیں. اللہ ہمارے حال پر رحم فرمائے اور ہمیں مسلمانوں کی قبروں کا ادب اور احترام کرنے کی اللہ کریم توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. جی کالز دیں.
میرا حاجی عمران اتاری دامت برکات مرالیہ کی بارگاہ میں یہ سوال ہے کہ میرا بھی دوست تھا ایک، اور وہ شراب پیتا تھا، آخر اس کی موت ہو گئی، وفات ہو گئی شراب پیتے پیتے. وہ ایک خالی کمرے میں جا کر گرا اور رات بھر وہ وہاں ہی پڑا رہا، اور دن کو معلوم ہوا کہ یہ فوت ہو گیا. تو اس کے بھائی بھی شراب ابھی پیتے ہیں، تو ان کے بارے میں آپ کیا فرماتے ہیں کہ یہ کس طرح ہم باز آئیں اس چیزوں سے، اور جس کو عادت پڑ جاتی ہے تو پھر وہ اس سے نکلنے سے مشکل ہو جاتی ہے، تو کیسے اس سے بچا جائے؟
دیکھیں، جو مسلمان شراب کی وجہ سے یا اس طرح جو بھی انتقال کر جاتے ہیں، اللہ تعالیٰ ہر اہل ایمان کی مغفرت کرے، اور جو بیچارے مبتلا ہیں اللہ تعالیٰ انہیں اس گندگی سے اور برائی سے نجات عطا فرمائے. ایک سب سے پہلے تو ہم یہ دیکھ لیں، کیا کوئی شراب کا عادی شراب چھوڑنے میں کامیاب ہوا ہے؟ ڈیفینیٹ، بڑی تعداد آپ کو ملے گی. شاید سننے اور دیکھنے والوں میں بھی ہو سکتا ہے کہ ایسے لوگ ہوں کہ جو یہ مطلب دعویٰ کر سکتے ہوں کہ میں شراب کا عادی تھا اب نہیں پیتا. شراب چھوڑنے والے ہیں، یہ بات ہی درست نہیں ہے کہ شراب چھوٹتی نہیں ہے. نہ آپ نے ایسا کہا ہے، میں اسے سمجھا رہا ہوں. شراب ہو یا بڑے سے بڑا نشہ ہو، چھوٹ جاتا ہے. ہاں، یہ لت ہے، چھوٹ جاتی ہے. تھوڑی سی کوشش کرنی پڑتی ہے، تھوڑی بھی چلو نہیں واپس لیتا ہوں، کوشش کرنی پڑتی ہے، ذہن بنانا پڑتا ہے، سنجیدہ ہونا پڑتا ہے. تو اس میں تو اس کتنے نقصان دنیا اور آخرت کے عذاب یہ سب بیان کیے جاتے ہیں کہ ایک اس میں ایک موٹیویشن ہوتی ہے، ایک ہمت آتی ہے کہ نہیں یار نہیں کرنا، نہیں یہ اسی موت مر کر کیا فائدہ. اپنے کو تو آقا پر درود پاک پڑھتے پڑھتے میٹھے مدینے میں شہادت کی موت کا سوال ہے ایمان اور عافیت پر، وہ بھی شہادت کی موت نصیب ہو جائے کاش. تو یہ چیزیں ہیں، تو کوشش جاری رکھنی چاہیے، انہیں لٹریچر دینا چاہیے، اس طرح کے بیانات سنانے چاہیے، اور ماحول ملے اچھا تو انشاءاللہ امید ہے کہ اس گندگی سے نجات مل سکتی ہے. ظاہر ہے کہ جب انسان کے بدن پر میل کچل جمع ہو جائے تو اس کو صاف کرنے کے لیے نہانا تو پڑے گا نا. جی
ماشاءاللہ، نگرانی شورا کا سلسلہ سبق آموز خبریں بہت ہی زبردست ہے, اور بالخصوص آج جو آپ نے ٹاپک چنا, ماشاءاللہ ماشاءاللہ ماشاءاللہ, یقین کریں کہ آپ نے واقعی سلگتا موضوع اپنایا ہے, اور بہت ہی حاجت تھی کہ اس موضوع کو ڈسکس کیا جائے. انشاءاللہ ہم بھی نیت کرتے ہیں کہ دوسروں تک بھی یہ آپ کی تعلیمات پہنچائیں گے. اللہ تعالیٰ دعوت اسلامی کو شاد و آباد رکھے, امیر اہل سنت کا سایہ دراز فرمائے, اور ہم سب کو اللہ تعالیٰ دعوت اسلامی کے مدنی ماحول میں استقامت عطا فرمائے.
بہت بہت شکریہ, حوصلہ افزائی فرمانے کا, اور بہت پیاری نیت کی نیکی کی دعوت عام کریں گے. جی ہاں, مایوسی نہیں ہے, مایوسی نہیں ہے. ایک کتاب میں بڑی پیاری بات لکھی تھی, اندھیرے کو مت کوسو, اپنی چراغ کو درست کر لو. چراغ درست کر لیں اپنا, مطلب روشنی کا اہتمام کریں. اگر کمرے میں اندھیرا ہے تو اندھیرے کو کیوں کوستے ہو؟ بٹن جلاؤ, روشنی کرو, نیکی کی دعوت دو, برائی سے منع کرو. اور جب یہ کام عام ہوگا, مسجد مسجد, ممبر محراب سے, مزید اس میں اور ترقی ہوگی. گلی گلی, کچا کچا نیکی کی دعوت عام ہوگی. گھر گھر میں مدنی چینل چلے گا انشاءاللہ. گھر گھر نیکی کی دعوت, درس و بیان ہو رہا ہوگا. بچے بچے کو سنتوں پر چلانے کے لیے ہم کوششیں کریں گے, تو اللہ کی رحمت سے ہم بھی بچیں گے, ہماری نسلیں بھی بچیں گی. بدلاوا چاہیے, بدلنا ہوگا. تبدیلی تبدیل ہونے سے آئے گی. کال دیں.
سبق آموز خبریں بہت ہی پیارا سلسلہ ہے. حاجی صاحب سے میرا یہ سوال ہے کہ میرے دوست بھی شراب پیتے ہیں, تو میرا ان سے اٹھنا بیٹھتا ہوتا رہتا ہے, تو ان سے ہمیں کیسے بچنا چاہیے؟ نہ بیٹھے تو وہ ناراض ہوتے ہیں, تو اس کے بارے میں کیا فرماتے ہیں؟
دیکھو, اٹھنے بیٹھنے کی تو میں آپ کو یہی عرض کروں گا کہ اس سے تو خود کو بچیے, ان کے ناراض ہونے کا نہیں ہے. اللہ کے نافرمانوں کے ساتھ اٹھنے بیٹھنے سے اللہ ناراض نہ ہو جائے. شراب تو اللہ کو ناراض کرنے والا کام ہے. اس طرح جو بھی برائیوں میں, گناہوں میں, چاہے وہ بے نمازی ہوں یا اس طرح کے اور دیگر بے گناہوں میں مبتلا ہوں, ان کے ساتھ صحبت اٹھنا بیٹھنا نہیں ہونا چاہیے. ان سے ملنا صرف نیکی کی دعوت کے لیے ہونا چاہیے, برائی سے منع کرنے کے لیے ہونا چاہیے. یہ تو بہت بری بات ہے کہ ہم ان کو برا بھی کہیں اور ان میں اٹھیں بیٹھیں اور ان کے ساتھ کھائے پیے بھی, یہ نہیں ہونا چاہیے. بلکہ اس کی تو مذمت آئی ہے, تو خود کو روکیں, اللہ کی رضا والی زندگی کی طرف جائیں, اللہ کو راضی کرنے والے کام کریں, اور یہی ایک مسلمان کا کی ایک سینٹرل سوچ ہونی چاہیے, مرکزی سوچ یہی ہونی چاہیے. ٹھیک ہے, صلو علی الحبیب صلی اللہ تعالی علی محمد. جہاں میں ہیں ایک سے ایک عبرت کے اور دیگر چیزوں کے نمونے ہیں. زمین اور آسمان میں طرح طرح کے عجائبات ہیں, طرح طرح کے واقعات ہیں. میرے پاس آج دو خبریں ایسی ہیں کہ جسے میں نے جب دیکھا تو مجھے واقعی لگا کہ انسان کس قدر بے بس اور لاچار ہے. یعنی کتنی ٹیکنالوجی ہو جائے, کتنی آپ ترقی کر جائیں, سائنس کتنی آگے بڑھ جائے, مگر ایک اسٹیج پر آ کر وہ اس کی بے بسی ظاہر ہو جائے. تو کرونا ہی دیکھ لیں, مہینوں گزر گئے, اس کے آگے کس قدر بے بسی ہے. اور بے بسی بھی, اور پھر تحقیق, یہ جو تحقیق کے اوپر جو بہت مطلب کہ ہوتا ہے بعضوں کا ذہن, آئے دن تحقیق بدلتی ہے, آئے دن تحقیق بدلتی ہے. اب یہ نہیں یہ ہے, اب یہ نہیں یہ ہے, او ہم تو یوں سمجھتے تھے, وہ تو یوں ہے, وہ تو یوں ہے, یہ ہے. اللہ کا کلام ہے جو نہیں بدلتا, لا تبدیل لکلمات اللہ, اللہ کے کلام نہیں بدلا کرتے. تو بکر ایک دعوت ہے دنیا میں غور کرنے کی, کیسی کیسی چیزیں دنیا میں ہیں. دو واقعات میرے سامنے آئے, اور آئیے پہلے ایک واقعہ آپ کو بتاتا ہوں. آگ جو آپ نے اس میں پرومو میں بھی دیکھا تھا کہ وہ آگ ہے, کہاں سے آئی ہے, کیسے آئی ہے, اس کا بیک گراؤنڈ کیا, ہسٹری کیا ہے, آئیے دیکھتے ہیں.
ترکمانستان میں آگ اگلتا صحرائی گڑھا. ترکمانستان کے صحرا میں ایک بہت بڑا گڑھا ہے جس کا سائز ایک فٹ بال گراؤنڈ کے لگ بھگ ہے, اور اس میں مسلسل 50 سال سے آگ بھڑک رہی ہے. اسی خاصیت کی بنا پر اس گڑھے کا نام آگ کا گڑھا پڑ گیا ہے. سائنسی تحقیقات کے مطابق کوئی نہیں جانتا کہ یہ گڑھا کب وجود میں آیا. البتہ یہ کہ 1971 میں روسی ماہرین ارضیات کی نظروں میں آیا. ماہرین ارضیات کو گمان تھا کہ اس گڑھے میں تیل کے بڑے ذخائر ہیں. انہوں نے یہاں کھدائی شروع کی تو اس کا بالائی حصہ टूट कर गिर गया, जिसकी वजह से यहाँ एक गड्ढा बन गया जिससे कुदरती गैस मुसलसल खारिज हो रही थी। गैसों के असरात कम करने के लिए इस गड्ढे में आग लगा दी गई। माहरीन का ख्याल था कि ये आग चंद हफ्ते में बुझ जाएगी, लेकिन 5 दिहाइयों का वक्त गुजर चुका है, आज भी गड्ढे में ये आग जल रही है। इस गड्ढे की चौड़ाई 69 मीटर और गहराई 30 मीटर के लगभग है। इस गड्ढे की शोहरत की वजह से सहराए करहकूम का ये इलाका एक सियाहती मकाम में तब्दील हो चुका है।
सियाहती मकाम में तब्दील हो चुका है। ये तो ये गड़ा देखकर बस बंदा गौर करे कि ये आग, यहाँ की आग ऐसी है जहन्नम की आग कैसी होगी। अल्लाह की पनाह, 50 साल हो गए ये आग नहीं बुझी, और मैं मालूमात दे रहा था बारिशें भी इस आग को नहीं बुझा सकी। कोई इस वक्त इस आग को बुझाने जो वही तभी बुझेगी जब रब चाहेगा। ये है इंसान की बेबसी और ये है रब की कुदरत। दावत है एक ईमान वाले को कि अपने ईमान को मजबूत करे, और एक गैर मुस्लिमों के वो ईमान लेकर आए। ये आग का कुआं, ये आग का मैदान, जिसे अच्छा मैंने मालूम होती तो पता चला कि ये गैस, तो इनको ये था कि 4-5 दिन में ये गैस आ गए, जो गैस खत्म कर देगा तेल निकल आएगा, तेल मिल जाएगा। तेल कहाँ से मिलेगा, ये तो 50 साल से आग ही आ गए और उस पर काबू भी नहीं पाया जा सक रहा। जो मेरी मालूमात है, देखे हमारे पास जितनी मालूमात है उसके जराए मैंने आपको बताए हुए हैं, मगर हम उससे एक सबक और इबरत की बात आपके सामने रखते हैं कि गौर करना चाहिए। वैसे भी जमीन और आसमान में के मामला पे गौर करने की तो दावत दी गई है, मगर इससे फायदा वही उठाते जो अक्ल वाले, और अक्ल वाले मुसलमान हैं, और मुसलमान इससे फायदा उठाते उनके ईमान को मजबूत करते हैं। मगर गौर व फिक्र करने की दावत तो दी गई है कुरान करीम में, इस मुतालिक जो इरशाद आता है आइए सुनते
हैं।
बेशक आसमानों और जमीन की पैदाइश और रात और दिन की बाहम बदलियों में निशानियां हैं अक्ल मंदों के लिए।
الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار।
जो अल्लाह की याद करते हैं खड़े और बैठे और करवट पर लेटे, और आसमानों और जमीन की पैदाइश में गौर करते हैं, ऐ रब हमारे तूने ये बेकार न बनाया, बाकी है तुझे, तू हमें दोजख के अजाब से बचा ले।
अल्लाह हमें भी गौर व फिक्र करने की, गौर व खौस करने की, और उसकी कुदरत के ये जो मनाजिर हैं इसका, इस पर गौर करके अपने ईमान को मजबूत करने के अल्लाह तौफीक अता फरमाए। मैंने बड़े बड़े पहाड़ों को देखा, पहाड़ों के भी अपने अपने अंदाज होते हैं, और पहाड़ों पे भी गौर व फिक्र करना है, समुंदर में भी गौर व फिक्र करना है कि ये अल्लाह ताला की तख्लीक हैं। अल्लाह ताला ने ये बगैर सुतूनों के आसमान ये खड़ा कर दिया है, ये भी गौर व फिक्र है। और भी बहुत सारी ऐसी आयात हैं जिनमें गौर व फिक्र करना चाहिए, और ये गौर व फिक्र से एक मुसलमान अपने ईमान को मजबूत करता है। गैर मुस्लिमों को दावत दी जाती है कि ये रब है, खुदा है। ये साइंसदानों ने क्या किया, ये वो तो मेरा मौजू पूरा हो गया कि खुदा है जिसने सारी कायनात तख्लीक फरमाई है, ये पूरा बात पूरी होती है। अब साइंसदानों ने क्या सोचा कि जिस तरह ये चांद पर और दीगर सैटेलाइट के जरिए मुख्तलिफ सैयारों की तरफ जाते हैं और एक नई नई टेक्नोलॉजी बनाते हैं या ईजाद देखते हैं या जो भी है गौर करने के लिए या कुछ तो कुछ हासिल करने के लिए जाते हैं, इसी तरह इनका एक ऐसा हुआ कि जमीन के नीचे भी तो जाकर देखें क्या है, तो कोशिश की जमीन की तह में जाने की, मगर एक हिस्सा आया कुछ ना कर सके। इतनी हीट आई कि इनकी चीजें गलने लगी, और वो भी गरा आज गड़े का गरा रह गया। और अब वो बजट नहीं है, ये नहीं है, वो अपनी जगह पर सारी डिस्कशन आती है, लेकिन मैंने जो वीडियो देखी और जो मालूमात ली है उससे यही है कि ये एक इंसान की बेबसी का मुंह बोलता सबूत है कि अल्लाह ताला जब चाहता है वही होता है, वो जिसके लिए रास्ते खोलता है खोल देता है, नहीं खोलता तो नहीं खोलता। انسان کی عقل ایک جگہ پر جا کر ختم ہو جاتی ہے. اللہ تعالیٰ کی قدرت کا ایک بہت سارے شاہکار ہیں دنیا بھر میں جو دیکھے جا سکتے ہیں. یہ گھڑا جس وقت میں آپ کو دکھانے جا رہا ہوں یہ بھی گویا کہ سمجھے کہ بہت گئے بہت گئے بہت گئے, لیکن آخر کار وہ بھی اب جگہ بند ہو گئی ہے اور وہاں لوگ جا کر اب دیکھ رہے ہوتے کہ کیا ہو رہا ہے, جیسے وہ آگ کے گھڑے کے تعلق سے آپ کو بتایا گیا. آئیے یہ بھی ایک ویڈیو دیکھتے ہیں.
روس کے ایک گوشے میں کولا سپر ڈیپ زمین پر سب سے گہرا سوراخ ہے جو انسان کا کھودا ہوا ہے, جہاں سے خوفناک آوازیں نکلتی ہیں. یہ زمین میں 40,230 فٹ یعنی 12.25 کلومیٹر تک اندر جاتا ہے. دنیا کی سپر پاورز کے درمیان سرد جنگ کے دوران زمین کے اندر زیادہ سے زیادہ گہرائی تک کھدائی کرنے کی دوڑ لگی تھی اور وہ زمین کے اندر اس کے مینٹل تک پہنچنا چاہتے تھے. اگر زمین پیاز کی طرح ہے تو اس کی پرت پیاز کی پتلی جھلی کی طرح ہے جو کہ 40 کلومیٹر موٹی ہے. اس کے بعد 1800 میل گہرا مینٹل ہے اور اس کے بعد ٹھیک زمین کے مرکز میں اس کا کور یعنی مرکزی حصہ ہے. تحقیقی معاملے میں خلا میں جانے کے مقابلے کی طرح زمین کی تہ تک پہنچنے کا بھی مقابلہ رہا, جس کا مقصد انجینئرنگ کی صلاحیت, جدید ترین ٹیکنالوجی اور درست چیز کے مظاہرے کے لیے تھا. سائنسدان وہاں تک پہنچنا چاہ رہے تھے جہاں پہلے کوئی نہیں گیا تھا. زمین کے اندر گہرائی میں کی جانے والی اس کھدائی میں چٹانوں کے نمونے سائنس کے لیے اتنے ہی اہم تھے جتنے امریکی خلائی ایجنسی ناسا کے ذریعے چاند سے لائی جانے والی کوئی چیز. سوویت روس کو یہ سوراخ کھودنے میں 20 سال لگے, لیکن اب تک زمین کے مینٹل یعنی زمین کے اندر اس کی سب سے سخت تہ تک پہنچنے کے لیے زمینی پرت کے ایک تہائی حصے تک ہی پہنچا جا سکا تھا کہ اس کا کام روکنا پڑا. 1992 میں کھدائی اس وقت روک دی گئی جب سوراخ کی گہرائی میں درجہ حرارت 180 ڈگری سینٹی گریڈ تک پہنچ گیا. اتنی زیادہ گرمائش اور اوزاروں سے مزید گہرائی میں کھودنا ممکن نہ رہا اور اب یہ سنسان مقام مہم جو سیاحوں کی منزل بن کر رہ گیا ہے. یہ سوراخ کی گہرائی میں جو آوازیں ریکارڈ کی گئی ہیں, بعض لوگوں کا کہنا ہے کہ وہ آوازیں بجلی کڑکنے اور طوفان چلنے جیسی ہیں. ان آوازوں کو مختلف ٹیکنیکی طریقوں سے سنا اور پرکھا گیا. اس کے علاوہ جرمنی میں کھدائی کا ذکر کیا جائے تو جرمنز کو بھی زیادہ درجہ حرارت اور عجیب و غریب گڑگڑاہٹ کی آوازوں کا سامنا کرنا پڑا. وہ کہتی ہیں کہ ان کا مائکروفون تھرمل شیٹ سے محفوظ تھا. وہ ایک ایسی گڑگڑاہٹ تھی جسے سن کر وہ خود کو بہت چھوٹا محسوس کرنے لگی. انہوں نے مزید کہا کہ وہ زمین کو سانس لیتا ہوا سن رہے تھے اور انہوں نے 90 کلومیٹر گہرائی تک کھدائی کی. اس کے بعد زیادہ درجہ حرارت اور فنڈز کی کمی کی وجہ سے پروجیکٹ پر کام روکنا پڑا. ہارمرز کہتے ہیں کہ وہاں سوویت یونین سے زیادہ گہری کھدائی کا منصوبہ تھا, لیکن ہمیں جتنا وقت حاصل تھا اس میں ہم 10 کلومیٹر تک بھی نہیں پہنچ سکے اور یہ واضح ہو گیا تھا کہ مزید گہرائی میں کھودنا ناممکن ہوتا جا رہا ہے.
اللہ اللہ, یہ بھی ایک سمجھنے کے لیے ہم نے خبر آپ کو دی تھی تاکہ ہمیں اس کا بات کا اندازہ ہو چلے کہ اللہ تبارک و تعالیٰ نے یہ جو زمین بنائی ہے یہ زمین بھی کتنی گہری ہے اور اس کے نیچے بھی کیسے کیسے عجائب بات نکلا. سمندر کی گہرائیوں میں لوگ جانے کی کوشش کرتے ہیں, حتیٰ کہ سمندر کی گہرائیوں میں گئے اور سمندر کی گہرائیوں میں جا کر وہیں سے زمین کھود کر اس کی گہرائیوں میں گئے اور انہیں بہت کچھ مل بھی جاتا ہے, بہت کچھ عجائبات نظر آ جاتے ہیں, بہت کچھ ٹیکنالوجی مل جاتی ہے, بڑی معدنیات مل جاتی ہیں. تو زمین کے اندر اوپر نیچے آگے پیچھے چاروں طرف اللہ تبارک و تعالیٰ کی قدرت کے نظارے ہیں. اللہ کریم ہم سب کا ایمان سلامت رکھے اور ہمارے دل میں اپنے رب کی محبت, رب کا عشق, رب کی الفت, رب کی فرما برداری میں اور اضافہ ہوتا چلا جائے. آئیے کچھ کالز لیتے ہیں.
شروع کی بارگاہ میں عرض ہے, ابھی جو آپ نے قبور کے حوالے سے یہ خبر ارشاد فرمائی تو اس کی وجہ کیا بنے گی, یہ کیوں قبور کے اوپر بیٹھے اور بے حرمتی کی, یہ کیوں ہوا ایسا؟ جزاک اللہ خیر.
میری اس میں ناقص معلومات, ایک ناقص عقل میں یہ آتا ہے کہ علم کی کمی ہے. انہیں ہو سکتا ہے قبروں کے بارے میں پتا نہ ہو, قبروں کی حرمت یا قبروں کے جو معاملات پتا نہ ہو, یہ بھی ممکن ہے. دیکھیے ایک بات یہ ہے کہ وعظ و نصیحت کا سلسلہ بہت کم ہوتا چلا جا رہا ہے اور دنیا بھر میں بھی اس کے بہت سارے جگہوں پر یہ مسائل ہیں. کئی ممالک کے اندر صحیح معنی میں جس کو علم دین پہنچانا کہتے ہیں کہ پراپر علم دین پہنچے اور کمیونٹیز تک پراپر علم دین پہنچے, اس کی بھی ٹھیک ٹھاک کمی دنیا میں پائی جاتی. تو ہو سکتا ہے یہ اسی کا شخص آنا ہو. جی
میرا سوال یہ, میں عرض کر رہا ہوں, ابھی میں پروگرام دیکھ رہا ہوں حاجی عمران صاحب کا, یہ لائف چل رہا ہے, یہ शराब के बारे में। मेन सवाल ये भाई साहब, अल्हम्दुलिल्लाह ये लोग बोल रहे हैं शराब कोई नहीं छोड़ सकता, मैं खुद शराब पीता था, शराब पीता था, चरस पीता था, भांग पीता था, सिगरेट पीता था, अल्हम्दुलिल्लाह सब चीज छोड़ दी, कुछ फर्क नहीं पड़ा मुझे। जो लोग कहते हैं कि भी ये नशा नहीं छूट सकता, उनको बस कोशिश करनी चाहिए भी ये छोड़ दे नशा, सब चीज इंसान से छूट सकती है। ये सब नशे में मैं आदि था, सिगरेट का, भांग का, शराब का, चर्स का, अल्हम्दुलिल्लाह सब चीज छोड़ दिया मैंने। अल्लाह आपको और बयान करने की तौफीक दे, अजर दे, अल्हम्दुलिल्लाह। खुदा हाफिज भैया,
जिंदाबाद। अल्लाह ताला आपको खुश रखे, अल्लाह इस्तेकामत भी अता फरमाए। बड़ी वाजे सी बात है कि शैतान जब तुम्हें इन बुराइयों में मुब्तला कर सकता है तो रहमान की कुदरत तुम्हें कितनी बुराइयों से बचा सकती है। तो एक बार बंदा अपने रहमान रहीम परवरदिगार की बारगाह में सच्ची तौबा करे और उससे भीख मांगे, अल्लाह ही मदद करने वाला है, ताकत देने वाला है, तौफीक देने वाला है, शैतान और नफ्स की शरारतों से बचाने वाला है। अब हिम्मत करें और इन बुराइयों से बाहर आए। हिम्मत मर्दा ते मदद खुदा, ये कॉल दें। बहुत अच्छा करती हैं कि अब ऐसी जगह जाती नहीं है और नहीं जाना भी नहीं चाहिए। जहाँ रब की नाफरमानी हो वहाँ नहीं जाना चाहिए, तय कर लेना चाहिए, नहीं 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 जाएंगे बस। जहाँ अल्लाह की नाफरमानी होगी वहाँ नहीं जाएंगे। अल्लाह के नाफरमानों के साथ दोस्तियाँ और मोहब्बतें और सोहबतें नहीं रखी जाती। और बदनेकी की दावत, ये बातें मैं मदनी चैनल पर बताता हूँ, दिखाता हूँ, बहुत बड़ी दावत इस्लामी की तादाद है, काफ़ी दर्द रखने वाले लोग भी उमूमन होते हैं। एक दावत है आप सबके लिए, मेरे लिए, हम सबके लिए, निकी की दावत को आम करें, बुराइयों से मना करें। बहुत ज़रूरत है तबलीग दीन की, बहुत ज़रूरत है निकी की दावत की। अपने घरों में माहौल बनाने की बेहद ज़रूरत है। और बहुत कुछ अर्ज कर दिया है। एक बड़ी अहम बात पता चली, ये बड़ी अहम खबर है कि जापान के एक शहर में बड़ा अजीब अनाउंस हुआ है और कानून बना है कि पैदल चलने वाले भी पैदल चलते हुए मोबाइल इस्तेमाल नहीं करेंगे। आइए पहले खबर देखते हैं, इसके फवायद पर गौर करते हैं।
जापान में पैदल चलने के दौरान मोबाइल फोन इस्तेमाल करने पर पाबंदी आयद। जापान में पहली मर्तबा पैदल चलते हुए मोबाइल फोन की स्क्रीन देखने पर पाबंदी आयद कर दी गई है। इस पाबंदी का इतलाक फिलहाल दारुल हुकूमत टोक्यो के करीबी शहर यमाटो में किया गया है। इस नए कानून की खिलाफ वर्जी पर जुर्माना या सजा नहीं होगी और इसका मकसद चलते हुए मोबाइल स्क्रीन देखने के खतरा से आगाह करना है। यमाटो के रेलवे स्टेशन पर उतरते ही ये ऐलान सुनाई देता है कि चलते वक्त स्मार्टफोन के इस्तेमाल पर पाबंदी है। अपने फोन उस वक्त इस्तेमाल करें जब आप पैदल ना चल रहे हो। शहरियों की बड़ी तादाद ने इस नए कानून की हिमायत की है जिसमें बड़ी उम्र के अलावा नौजवान भी शामिल हैं।
तो मनाजिर देखे ना, तो इसके बाद मुझे नहीं लगता किसी तबसरे की भी गुंजाइश है। रोड पार करते हुए लोग मोबाइल इस्तेमाल कर रहे हैं, रेलवे स्टेशन पर लोग मोबाइल इस्तेमाल कर रहे हैं। तो कानून तो अपनी जगह पर है लेकिन एक कॉमन सेंस भी तो है, कॉमन सेंस है। अब जैसे बारिश का मौसम था, बारिशें भी हुई हैं, हो भी रही हैं, अब जीने पर सीढ़ी पर बारिश का पानी है, आप मोबाइल इस्तेमाल करते करते जा रहे हैं फिर जा ही रहे हैं, फिर देखते रहे क्या होता है। मोबाइल भी गए, हड्डी भी गई, मोबाइल जुड़े ना जुड़े हड्डी का जो होगा वो होगा। तो इसलिए दरख्वास्त यही है, ठीक है मोबाइल बिल्कुल एक टेलीफोनिया में हुआ है और एक अजीब और गरीब हमें क्रेज है मोबाइल, एक समझिए कि एक वो हो गई है, एक चीज वो लत पड़ गई है मोबाइल की, एडिक्शन हो चुका है, मोबाइल एडिक्टेड। इस वक्त करोड़ों लोग मोबाइल एडिक्टेड हैं, इसके बगैर शायद मुश्किल हो गया है। लेकिन यहाँ तो बड़ी समझ में आने वाली बात है ना कि ये जगहें है ही नहीं, आप जब बैठ जाएं तब मोबाइल को इस्तेमाल करें ना, या अगर पैदल चलते चलते घर के अंदर है। मैं इस बात को मशवरा देता हूं مثال کے طور پر آپ گھر میں ہیں یا ایسا جیسے میں بھی ایک ہال کے اندر ہوں اور میرا اپنا ایک مثلا گھر ہے یا اپنی ایک چھت ہے یا اپنا ایک انڈور ایریا ہے, تو میں مطلب کہ میرے مجھے میسیجز سننے ہیں یا میسیجز کرنے ہیں, تو یہ سننے اور کرنے کی حد تک تو پیدل بھی چل لیں گے, واکنگ بھی ہو جائے گی, میسیج بھی سن لیے جائیں گے اور کام بھی ہو جائے گا, یہ ایک الگ چیز ہے. لیکن یہاں سڑک پار کرتے کرتے مین روڈ کے اوپر فٹ پاتھ کے اوپر دھاڑ کر کے ٹکرا گئے, بمبو سے ٹکرا گئے, پول سے ٹکرا گئے, ایکسیڈنٹ ہو گیا, لوگ تو گاڑی چلاتے چلاتے موبائل یوز کر رہے ہیں. یہ بات پہلے بھی بیان کی گئی ہے, دوبارہ بیان کرتا ہوں, وہ میں کروں یا آپ کریں, رانگ از رانگ, رائٹ از رائٹ, بلیک از بلیک, وائٹ از وائٹ, بہت سمپل سا اصول ہے. تو جو غلط ہے وہ غلط ہے. تو آپ اس سبق والی جو خبر تھی اس سے نیت کر لیں کہ چلتے پھرتے جو ہے روڈ پار کرتے ہوئے, گاڑی چلاتے, موٹر سائیکل چلا, ابھی پچھلے دنوں میں اتنا تو خیر نکلنے کا اتفاق نہیں ہو رہا, لیکن اب کتنی پرانی بات ہے اس کا بھی مجھے اب یاد نہیں ہے. بات تو ہے کہ میں نے دیکھا تھا, میں گاڑی ڈرائیو کر رہا تھا اور ایک شخص جو ہے نا وہ ہیلمیٹ پہنا ہوا تھا, میرے گھسے ہیلمیٹ کے اندر موبائل گھسیڑ کر وہ بات کرنے کی کوشش کر رہا ہے, شاباش ہے اس کو, کیسے سمجھو بھائی ہیلمیٹ ہیلمیٹ پہن کر دعوت کیوں دے رہا ہے کہ میں اپنا ہیلمیٹ بھی گر کے چیک کروں گا کہ میرا ہیلمیٹ موجود ہے یا نہیں ہے, بھائی کیوں امتحان لے رہے اپنا. تو یہ نہیں ہے, موٹر سائیکل والے کو تو میں تو جو چیک کار ہے موٹر سائیکل ہے, جب آپ ڈرائیو کر رہے ہیں تو میں تو پیسنجر کو کہتا ہوں, چاہے فیملی ممبر ہو, وہ ہاتھ جوڑ کر کے پلیز موبائل آپ رکھ دیں, موبائل کا استعمال نہ کریں. تو یہ تو میری درخواست ہے آپ سے کہ یہ اس پر پلیز پریکٹیکل کر لیں. اور موٹر سائیکل والے تو بالکل آپ کو تو میں یہی کہوں گا کہ موبائل جیب پہ رکھ کر جب تک آپ کا وہ ڈیسٹینیشن نہ آ جائے آپ اتر جائیں آرام سے, گاڑی کو پراپر لاک کریں اور اس کے بعد وہ سب کچھ کر کرا کر, اب بھی اب کیا کر گئے کوئی پیدل چلتے چلتے دفتر تک, لفٹ تک, لفٹ سے ٹکرا جائیں گے ٹھا کر, جب بعد ہوگا تو آپ نے دیکھا ہوگا. یہ وائٹ بالکل وہ گلاسز جو ہوتے ہیں نا, گلاس ہوتا ہے وائٹ ہے, کلیئر ہوتا ہے, یہاں کا وہاں وہاں کا یہاں نظر آ رہا ہے. آپ نے دیکھا کہ گلاس کے اوپر کبھی ریڈ کبھی بلو پٹیاں لگی ہوئی ہوتی ہیں, دیکھیے آپ نے, ہاں یہ اس کی خوبصورتی کی لے لی ہوتی. یہ ہوتا یہ ہے کہ لوگ چلتے چلتے تھک کر کے گلاس سے ٹکرا جاتے ہیں, ان کو یہی نہیں پتا چلتا کہ سامنے اتنا بڑا شیشہ ہے. ایبسنٹ مائنڈیڈ لوگ ہوتے ہیں, یہ موبائل میں بھی یہی ہوتا ہے. اچھا بعض وقت یہ ہوتا ہے کہ آٹومیٹک گیٹ ہوتے ہیں آج کل, سینسر لگے ہوئے ہوتے ہیں, آپ قریب آئے تو کھل جاتا ہے وہ موبائل, اس کو لگتا ہے کہ یہ میں تو موبائل پر گیٹ خود ہی کھل جائے گا, گیٹ پر کھلتا ہے نہیں, اس کا سر کھل جاتا ہے. تو ایسا نہ کریں, کامن سینس, اپنے عقل کا استعمال, سمجھ کا استعمال کریں, سیڑھی چڑھتے اترتے نہ کریں, گھر میں چلے جائیں, دفتر میں پہنچ جائیں, یا آپ ڈرائیونگ سیٹ پر نہیں ہیں آپ گاڑی میں بیٹھے ہوئے ہیں, چلو بس ویگن میں بیٹھے ہوئے تو چلو ٹائم ہی ٹائم ہے, موبائل بھی نپٹا لیے اور کچھ نیکی کی دعوت کے بیانات بھی سن لیے مقتت المدینہ اور مدنی چینل کی, تو بہت ساری چیزیں آپ کو موبائل میں دستیاب ہیں. تو مہربانی کیجئے اس پر بھی عمل کیجئے, کالز دیجئے.
میرا نام ارشد آجے ہے, میں لاہور سے بات کر رہی ہوں. پیارے نگرانشورا, ہم سب گھر والے آپ کا سلسلہ بہت شوق سے دیکھ رہے ہیں. اللہ ضرور سے دعا ہے کہ اللہ ضرور ہمیں ان سبا کا موس خبروں سے عبرت حاصل کرنے کی توفیق عطا فرمائے. آمین, جزاک اللہ خیرا.
مین بھائی بہت بہت شکریہ, جزاک اللہ خیرا, جزاکم اللہ خیرا. جی کال دیں.
میں محمد اجاز ستاری اسلام آباد سے عرض کر رہا ہوں, آپ کا سلسلہ سبق آموز خبریں بہت اچھا ہے, اللہ پاک آپ کو لمبی عمر بالخیر عطا فرمائے. آمین.
بہت شکریہ دعاؤں سے نوازنے کا, جزاک اللہ خیرا. ایک خبر آپ کو دکھائی تھی, خاموش قاتل. جی یہ خاموش قاتل کون ہے جو خاموشی کے ساتھ ساتھ وہ میٹھے انداز سے قتل کر رہا ہے؟ پہلے دیکھتے ہیں ایک ڈاکیومنٹری.
आजकल बेशतर अफराद की गिज़ा में शामिल एक जुज खामोश कातिल की तरह काम करता है। अगर आप अक्सर मुंह मीठा करना पसंद करते हैं तो ये आदत दिल और मैदे के इर्द गिर्द ज्यादा चर्बी के इज्तिमा का बाइस बनती है, जो सेहत के लिए नुकसानदेह है। गिज़ा में ज्यादा चीनी का इस्तेमाल पहले ही आलमी मसला बन चुका है। एशिया, अफ्रीका और रूस में भी इसके इस्तेमाल की शरह में इजाफा हुआ है। ये बात अमरीका में होने वाली एक तिब्बी तहकीक में सामने आई है। 18 से 30 साल की उम्र के सेहतमंद अफराद में मशरूबात और गिज़ा के इस्तेमाल की आदात का जायजा 20 साल के दौरान 3 बार लिया गया, जिसमें मीठे मशरूबात और खाने में शामिल की जाने वाली चीनी की मकदार का तजिया किया गया। तिब्बी जरीदे यूरोपियन जर्नल ऑफ प्रीनेटियो कार्डियोलॉजी में शाया तहकीक में बताया गया कि दर हकीकत जिगर जिस्म का वाहिद उज्व है जो इस शकर को मुख्तलिफ कामों के लिए इस्तेमाल करता है। ताहम जब शकर की मकदार बहुत ज्यादा हो तो जिगर की इसे इस्तेमाल करने की गुंजाइश खत्म होने लगती है, जिसके बाद इसके पास इसके अलावा कोई रास्ता नहीं रहता कि इस इजाफी जुज को जिगर की चर्बी में बदल दे। और खास तौर पर दिल और मैदे के इर्द गिर्द मौजूद चर्बी के टिश्यूज जिस्म में ऐसे केमिकल्स खारिज करते हैं जो सेहत के लिए नुकसानदेह होते हैं, और इसके नतीजे में अमराज कल्ब और ज़ियाबतीस का खतरा बढ़ता है। तहकीक में ये जायजा लिया गया था कि चीनी का ज्यादा इस्तेमाल किस हद तक लोगों को विटामिन और मिनरल से दूर करता है, और इसके नतीजे में मोटापे, दिल की शरियानों से जुड़े अमराज, दांतों के मसाइल और बीमारियों का खतरा बढ़ जाता है। इस तहकीक के नतीजे तिब्बी जरीदे जर्नल न्यूट्रिशन एंड मेटाबॉलिज्म में शाया हुए।
चीनी अमीर सुनत ने पिछले दिनों मदनी मुजाकरे में भी इस पर हमारी बहुत तवज्जो दिलाई है। चीनी का इस्तेमाल, स्पेशली ये वाइट चीनी, वाइट शुगर, इसके इस्तेमाल से जो कुछ नुकसान हो रहे हैं। अब रही बात कोल्ड ड्रिंक की, तो अब एक क्विक कोल्ड ड्रिंक के अंदर इतनी सारी शुगर होती है, और हम आहिस्ता आहिस्ता देखें तो कोल्ड ड्रिंक के और ये ठंडे मीठे जो मशरूबात हैं, जूसेस हैं, इस तरह के जो पैक आते हैं जूसेस, इस तरह बॉटल्स में आते हैं, ये मुझे तो ऐसा लगता है कि बाज़ ममालिक ऐसे हैं, जैसे मेरा जब यूके और अफ्रीकी ममालिक में जाना होता है, इवन के यूरोप में भी मैंने देखा है, जिस तरह आप और हम अपने दस्तरखान पर पानी रखते हैं ना, बगैर पानी के तो दस्तरखान पर उमूमन नहीं, पानी, जग, गिलास वगैरह, इसी तरह इनके यहाँ जूस बहुत ज़रूरी है। यानी ऐसा लगता है अगर जूस नहीं होगी तो इनकी मेहमान नवाजी नहीं है। जब मेहमान नवाजी अपनी जगह पर है, घर में सुबह दोपहर शाम रात मेहमान थोड़ी होते हैं, लेकिन इन्होंने अपने दस्तरखान का एक लाजमी जूस बनाया हुआ है, लाजमी एक इसका एक फैमिली मेम्बर हो गया ये आपका जूस और ये कोल्ड ड्रिंक, और तरह तरह की कोल्ड ड्रिंक, मीठी कोल्ड ड्रिंक तो मीठी होती है, शुगर ही शुगर होती है, तो इसमें शुगर, एसिड, ना जाने क्या क्या होता है। तो आज आपके सामने सेहतमंद रहने के ताल्लुक से भी ये अर्ज कर दूं कि मेहरबानी करें, अपने यहाँ मीठे पर कंट्रोल करें, शुगर पर कंट्रोल करें, अपनी सेहत का ख्याल रखें कि सेहतमंद जिस्म अच्छे तरीके से, अच्छे अंदाज से, खुशू और खुजू के साथ, हुजूर कल्बी के साथ अपने रब की बेहतरीन इबादत कर पाता है इल्म हासिल करते हुए। तो अपने आप को सेहतमंद रखें, और सेहतमंद रहने के लिए क्या क्या करना है, क्या क्या छोड़ना है, क्या खाना है, क्या नहीं खाना, कितना खाना है, कितना नहीं खाना, इसका जरूर भी जरूर ख्याल रखें। और मेरी दरख्वास्त आप सबसे यही है कि प्लीज ये कोल्ड ड्रिंक और इस तरह की चीजों का एक बार फिर जायजा लें, इसको बार बार रिपीट करना पड़ता है, और अपने घर में जो आपका चीनी का इस्तेमाल है इसका भी भरपूर आप जायजा लें कि ये चीनी का इस्तेमाल कहीं हमें बहुत ज्यादा बीमारी की तरफ लेकर ना चला जाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। कॉल्स हैं
सिलसिला इबरत ना खबरें माशाल्लाह सवजल बहुत अच्छा है। निगरानी शुरू से अर्ज है कि आजकल लोग काफी ज्यादा जो है वो मोबाइल फोन यूज करते हैं, और ऐसा महसूस होता है कि अगर कोई एक दिन मोबाइल ना चलाए तो वो सही सलामत नहीं रह सकता, तो आप इस हवाले से क्या फरमाते हैं? वो लोग काफी जो है वो ज्यादा मोबाइल फोन को यूज करते हैं, खाना खाते हुए या कहीं आ जा रहे हैं या किसी से बात करते हुए, मतलब बहुत ही ज्यादा लोग जो है मोबाइल फोन जो है वो यूज करते हैं, तो हमें इस हवाले से कुछ मददी फोन इशार फरमाएं कि हमें एक दिन में कितना जो है वो मोबाइल चलाना चाहिए, इस हवाले से अगर मददी फोन बैन हो जाए तो मदीना मदीना।
देखिये इसका तो बयान बहुत मुश्किल है कि कितना करना चाहिए, लेकिन लिमिट में करना चाहिए, और हर एक की अपनी एक लिमिटेशन होनी चाहिए, वो अपने हिसाब से इसको देख ले और उसकी ज़रूरतों का जायज़ा ले ले, उसकी इम्पोर्टेंस का जायज़ा ले ले, अपनी मसरूफियत का जायज़ा ले ले, और कोशिश करे कि जितना हो सके उससे थोड़ा सा डिस्टेंस मेंटेन करे, फासला मेंटेन करे, कि दूर रख दे दूर रख दे दूर रख दे, फिर थोड़ी देर के बाद याद आएगा, फिर देख लिया, क्यों आहिस्ता 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 ये अपनी आदत को बना सकते हैं। वरना हो सकता है ऐसे भी एडिक्टेड हो कि जो शायद नींद में भी उठा उठा कर मोबाइल देखते हो, यार क्या आया क्या आया क्या आया, वल्लाह वालम। तो फिर हर चीज अपनी लिमिट में अच्छी रखती है, जब आप इसको ओवर कर लेते हैं तो वो आपको नुकसान पहुंचाती है, इससे माली जिस्मानी और बहुत सारे नुकसान सामने आ जाते हैं। तो स्पेशली जो बच्चे और बच्चियां हैं, जो फैमिलीज देख रही हैं, मैं इनसे भी दरख्वास्त करूंगा कि ये खिलौना नहीं है, ये एक जरूरत की चीज है। अब ये चूंकि पूरी वीडियोज और पूरी पूरी वो क्या क्या चीजें इसमें आ रही होती हैं, तो फिर इसमें आदमी ज्यादा मतलब के वो इन्वॉल्व हो गया है। तो आपके हाथ में कि आप इसमें कितना एक्सेस देते हैं, कितना आने की इजाजत देते हैं, कितना आने की इजाजत नहीं देते, तो इस तरह मोबाइल के इस्तेमाल को किस हद तक करना है ये आप खुद फैसला करें। कम से कम इस्तेमाल करेंगे तो इंशाल्लाह ज्यादा फायदा होगा। जी
माशाल्लाह निगरानी शराब का ये सिलसिला सबक आमो सबरे बहुत ही अच्छा जा रहा है, अल्लाह ताला हमें इससे इबरत हासिल करने की तौफीक अता फरमाए, जज़ाकुम अल्लाह खैर।
शुक्रिया, आमीन व इय्याकुम। एक खबर आपको, जब इबरतनाक खबरें बयान करता था मैं, उस वक्त मैं कोशिश करता था ये खबरें मिस ना हो। वो खबर हम आपको इसलिए दिखाते थे, मेरी नीयत होती ताकि दुनिया से हमारा दिल उच्चाट होता रहे, अपनी बेबसी का अपनी बेकसी का एहसास होता रहे। हम चाहे कितने ही बड़े बड़े मकानात बना लें, कितने ही आलिशान हम अपनी कोठियां बना लें, कितना ही हम अपने आप को इस्टेब्लिश कर लें, लेकिन एक जलजला आता है सब खत्म कर देता है, एक सैलाब आता है सब बहा कर ले जाता है, कुछ भी नहीं बचता। तो ये जो सैलाब और तूफान, ऐसी बारिशें तो ऐसी हवाएं ये उड़ा देती हैं, ये जलजले जो जमीन हिला देते हैं, बिल्डिंगें बड़ी बड़ी इमारतें जमीन की तरफ आ जाती हैं, खत्म हो जाती हैं, इन सब में हमें दावत है कि हम गोया कि हम मतलब दुनिया से दिल ऊंचाट हो, दुनिया कुछ भी नहीं है, जगह जी लगाने की दुनिया नहीं है, ये इबरत की जाए तमाशा नहीं है। पिछले दिनों शायद चाइना और जापान दोनों जगह का गालिबन वाकियात हैं, दोनों जगहों पर इसी तरह के वाकियात हुए हैं और बड़ी हलाकतें हुई हैं, बड़ी तबाही आई है। आइए इबरत की नज़र से देखिए कि जो चला गया वो तो चला गया, जिनका बचा हुआ है वो ये देखिए कि क्या पता हमारे नसीब में क्या है, हमने आखिरत की क्या तैयारी की और हमने यहाँ क्यों इतना दिल लगाया है कि जिसकी वजह से हम आखिरत की तैयारी नहीं कर पा रहे। आइए देखते हैं।
जापान में तूफानी बारिशें और सैलाब से बड़े पैमाने पर तबाही, 56 अफराद हलाक, 30 लाख अफराद को नकल मकानी की हिदायत। जापान के जुनूब मगरबी इलाकों में तूफानी बारिशों और सैलाब से अमवात की तादाद 56 हो गई है। खबर एजेंसी के मुताबिक जापान के जुनूब मगरबी हिस्सों में तूफानी बारिशों का सिलसिला जारी है। बारिशों और सैलाब से मुतासर इलाकों में कई अफराद लापता है। हुक्काम की 30 लाख अफराद को इनखला की हिदायत के बाद मुतासर इलाकों में नकल मकानी का सिलसिला जारी है। खबर एजेंसी के मुताबिक जजीरा क्योशो, नागासाकी, सागा, फ्यूकुओका में फ्लड वार्निंग जारी की जा चुकी है। जराए अबलाग के मुताबिक बारिश और सैलाब से क्योशो के कोमामोतो नामी इलाके में सबसे ज्यादा तबाही हुई और रिहायशी अपना घर बार छोड़कर खुले मैदानों में पनाह लेने पर मजबूर हो गए। इस दौरान बिजली की तरसील और मवासलाती निजाम तबाह होने से इमदादी कामों में शदीद रुकावटें पेश आ रही हैं। चीन में तूफानी बारिशों और सैलाब की तबाहकारियां जारी, 19 मिलियन से जायद अफराद मुतासिर, $5.8 बिलियन का इकतसादी नुकसान। चीन में तूफानी बारिशों और सैलाब की तबाहकारियां जारी हैं। चीन के 3 सूबे इस वक्त तूफानी बारिशों और सैलाब की जद में हैं। चीन में अब तक आने वाले सैलाबों में 121 अफराद हलाक हो चुके हैं। चीन के सरकारी अखबार के मुताबिक वजारत हंगामी हालात की तरफ से जारी किए गए बयान में कहा गया है कि जनवरी से लेकर अब तक मुल्क भर में मुख्तलिफ सूबों के 26 इलाकों में सैलाब की आफत का सामना हुआ, जिससे 19 मिलियन से ज्यादा अफराद मुतासिर हुए हैं। बयान के मुताबिक सैलाबों में 1.5 मिलियन हेक्टेयर जरई अराजी मुतासिर हुई, जिसके नतीजे में $5.8 बिलियन का इक्तिसादी नुकसान हुआ है।
ये सिलसिला जब से मैंने होश संभाला है मैं सुनता चला रहा हूँ, तूफान, सैलाब, जलजले, आंधी, तबाही, बिल्डिंगें गिर गईं, खेतियां उजड़ गईं, वल्लाह आपकी मेरी हम सबकी हिफाजत करे। और मैं तो ये देख रहा हूँ प्यारे इस्लामी भाइयों कि جتنی اموات اور بیماریوں کی خبریں میں پچھلے ایک ڈیڑھ دو تین مہینے سے سن رہا ہوں، اس سے پہلے اتنی سنی نہیں ہے، بڑھ رہا ہے. اس کے باوجود بھی کیا ہم اپنی اندر تبدیلی نہیں لائیں گے؟ اس کے باوجود بھی ہم نماز کی طرف نہیں آئیں گے، نیکی کی طرف نہیں آئیں گے، پرہیزگاری کی طرف نہیں آئیں گے؟ اس کے باوجود بھی ہمارے یہ جو عورتیں ہیں، لیڈیز ہیں، کیا یہ اب بھی بے پردگی نہیں چھوڑیں گی؟ اب بھی ہمارے ٹی وی کی اسکرین پر گناہ ہی آتا رہے گا؟ سوچئے تو صحیح، پلیز سوچئے تو صحیح. اتنی تباہیاں، اتنی بربادیاں، اتنے طوفان، سیلاب، اور اتنا کچھ دنیا میں ہے، پر مطلب دیکھیں تو پریشانی پریشانی ہے. خود اپنے ارد گرد دیکھیں تو جناب مہنگائی نے دبوچا ہوا ہے، تو جناب کبھی لوڈ شیڈنگ کی باتیں ہیں، تو کبھی گرمی، تو کبھی کیا، تو کبھی کیا، کبھی کیا، کبھی بارش ہے تو یہ ختم تو وہ ختم، چھتے اڑ گئے، یہ اڑ گیا، یہ گر گیا، پریشانی پریشانی آ رہی ہوتی ہے، پریشانی پریشانی آ رہی ہوتی ہے ہماری. اچھا کون بچا ہے پریشانی سے؟ اللہ. اللہ کے سوا کون ہے جو پریشانی دور کرے گا؟ وہی ہے جو پریشانی دور کرنے والا ہے. بندوں کو چاہیے کہ اس کی آگے سجدہ کریں، معافی مانگیں، استغفار کریں، کثرت استغفار کریں. ورنہ کھیتیوں میں کمی، اناج میں کمی، پروڈکشن میں کمی، معیشت کمزور، دہشت، خوف، ڈر، بیماری، پریشانی، نااتفاقی، لڑائی جھگڑے، قتل و غارت گری، چوری، ڈکیتی، پریشانی، یہ ساری رپورٹس ہی ہوتی رہیں گے. حل آپ کہیں گے قانون، میں بھی کہتا ہوں قانون، میں بھی کہتا ہوں یہ، لیکن یہ سب کچھ ہوگا، سب بہتر ہو جائے گا. میرے رب نے چاہا تو بہتر ہو جائے گا، میں بہتر ہو جاؤں، آپ بہتر ہو جائیں، اچھا ہو جائے گا، آپ اچھے ہو جائیں، میں اچھا ہو جاؤں. ہمیں اچھا ہونا پڑے گا، ہمیں بہتر ہونا پڑے گا، ہمیں ٹھیک ہونا پڑے گا. جی ہاں، ہمیں ٹھیک ہونا پڑے گا. میں آپ کو مثال دیتا ہوں، شاید آپ نے مجھ سے پہلے سنی ہو. مثال کچھ اس طرح کی ہے کہ ایک شخص بیٹا کچھ کام کر رہا تھا، ایک والد صاحب بیٹے کچھ کام کر رہے تھے. اچھا چھوٹا بچہ جو اتنا بھی چھوٹا نہیں تھا، وہ آ کر اپنے ابو کو کہتا کہ ابو یہ ذرا مجھے وہ کشتی تو بنا دیں. بیٹا میں کام کر رہا ہوں. ابو یہ کر دیں. بیٹا میں کام کر رہا ہوں. ابو یہ کر دیں. بیٹا میں کام کر رہا ہوں. اب وہ بیٹا تو تھا وہ سمجھ نہیں رہا تھا اور شور مچا رہا تھا. پھر کچھ ٹھیک تک ٹک کرے، کچھ چیز پھینکے، والد صاحب تک تنگ تکلیف میں گیا، میرے سے کام نہیں ہو پا رہا. والد صاحب نے کیا کیا؟ والد صاحب نے پیپر اٹھایا، اس میں نقشہ بنا ہوا تھا، میپ، ورلڈ میپ سمجھ لیں آپ، نقشہ بنا ہوا تھا. والد صاحب نے پیپر کے چند ایک ٹکڑے کیے یوں یوں یوں، اور بچے کو دے، بیٹا پہلے کام کرو، یہ جو نقشہ ہے نا اس کو صحیح کر کے لے آؤ، جوڑ کے لے آؤ. بچے کو کام مل گیا، بچہ ایک طرف چلا گیا اور جا کر بچے نے جوڑنا شروع کیا. ابا ابا بولے چلو چار پانچ گھنٹے سے چھٹی ہوئی ہے، نقشہ جوڑتا رہے گا، یہ لکیر سے وہ لکیر ملائے گا. تھوڑی دیر کے بعد بچہ واپس آ جاتا ہے، تھوڑی دیر کے بعد بچہ واپس آتا ہے، اور واپس آنے کے بعد اپنے ابا کو کہتا ابا میں نے یہ نقشہ جوڑ لیا. والد صاحب دیکھتے رہ گئے کہ واقعی نقشہ جوڑا ہوا ہے. کہا بیٹا اتنی جلدی اتنا بڑا نقشہ کیسے جوڑ لیا؟ کہ ابو آپ نے نقشے کے پیچھے نہیں دیکھا تھا کیا؟ ابو نقشے کے پیچھے ایک انسان کی تصویر بنی ہوئی تھی، ایک آدمی کی تصویر بنی ہوئی تھی. میں نے نقشے کو درست نہیں کیا، میں نے آدمی کو درست کر دیا، میں نے آدمی کو جوڑا. جب آدمی درست ہو گیا تو ابو دنیا کا نقشہ درست ہو گیا. بات سمجھنے کے لیے تھی، بات سمجھنے کے لیے کہ اگر ہم درست ہو جائیں نا تو یہ سب درست ہو جائے گا. ہم ہی درست نہیں ہیں، ہم درست ہو جائیں ماحول درست ہو جائے گا، ماحولیات کا معاملہ حل ہو جائے گا. ہم سیکھ لیں، سمجھ لیں، اپنے اندر صلاحیتیں پیدا کر لیں، اپنے اندر ایٹیکیٹس پیدا کر لیں، لوگوں کے حقوق کو سمجھیں، انسان انسانوں کے ساتھ ہم رہ رہے ہیں ان کے ساتھ کیسے رہنا ہے یہ سمجھیں، جانوروں کے حقوق کیا ہیں، سڑکوں پر کیسے رہنا ہے، بازاروں میں کیسے رہنا ہے، پڑوسی کے ساتھ کیسے رہنا ہے، گھر میں کیسے رہنا ہے، اپنی ذات کے لیے کتنا بہتر ہونا ہے، اپنی فیملی کے لیے کتنا بہتر ہونا ہے، حرام سے کیسے بچنا ہے، ان تمام تر چیزوں کو سیکھ کر اپنے اندر تبدیلی درستی پیدا کریں، چیزیں درست ہو جائیں گی۔ محض کرنے سے نہیں ہوتا، کرنے سے ہوتا ہے۔ محض کڑھن نہیں چاہیے، کرنا بھی چاہیے۔ کچھ کریں گے تو انشاءاللہ بہت کچھ ہو جائے گا۔ مدنی چینل دیکھتے رہیے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
اے قارع